الحمد لله وكفى وسلام على عباده الذين اصطفى اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم انه من يتقي ويصبر فان الله لا يضيع اجر المحسنين صدق الله العظيم اللهم صل على سيدنا محمد وعلى ال سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى ال سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى ال سيدنا محمد وبارك وسلم کسی بھی چیز کا یا کام کا ایک مقصد ہوتا ہے اور مقصد کی نشاندہی یا اس کا پتہ ہونا بہت ضروری ہے۔ جیسے کوئی انسان زندگی میں کوئی بھی سفر کرے تو اس کا ایک مقصد ہوتا ہے، نشاندہی ہوتی ہے، میں وہاں جا رہا ہوں، میری ڈیسٹینیشن ہے۔ اور اگر اس کی کوئی ڈیسٹینیشن نہ ہو اور وہ چل رہا ہو تو اسے کوئی اچھا نہ سمجھا جاتا، معیوب سمجھا جاتا ہے، اس کو آوارہ گردی کہا جاتا ہے اور اس تنگ الفاظ سے اس کو تعبیر کیا جاتا ہے۔ تو ہر چیز کی ایک ڈیسٹینیشن ہوتی ہے، ایک منزل ہوتی ہے، ایک مقصد ہوتا ہے، اور اگر مقصد کا تعین نہ ہو تو وہ ایک ویسٹیج آف ٹائم ہے۔ جب ہر چیز کی کوئی منزل ہے، کوئی مقصد ہے، کوئی ڈیسٹینیشن ہے، تو جس چیز کے اندر سب کچھ ہے یعنی کہ زندگی، تو اس کی بھی کوئی ڈیسٹینیشن، مطلب سارے کام تو ہماری زندگی کے پارٹس ہیں نا۔ اب ہم نے جو بھی فیلڈ چنی، میڈیکل لائن چنی یا جو بھی چنی، ہماری ایک ڈیسٹینیشن تھی جی 5 ایئرز میں ہم نے یہ گول اچیو کرنا ہے۔ تو اگر ہم نہیں کر رہے تو ویسٹڈ آف ٹائم ہے۔ اگر بچہ داخل ہو گیا ہے میڈیکل کالج میں اور وہ کچھ بھی نہیں کر رہا تو سارے کہیں گے تو اپنا ٹائم ویسٹ کر رہے۔ اسی طرح ہر فیلڈ کو ہم ایگزامپل دے سکتے ہیں۔ تو ایز اے ہول جو ہماری زندگی ہے تو آبویسلی اس کی بھی کوئی ڈیسٹینیشن ہے، اس کی بھی کوئی منزل ہے، اس کا بھی کوئی مقصد ہے۔ لیکن مقصد کے تعین میں انسانوں کے مابین فرق ہے، کیونکہ ہر شخص اپنے ذہن سے سوچا ہے کہ شاید میرا یہ مقصد ہے، یہ مقصد ہے، یہ مقصد ہے۔ تو اس طرح سے ڈفرنس پیدا ہو گیا انسانوں کے مابین۔ ہر انسان کہتا ہے کہ بہت اپنے ٹائم کو یوٹیلائز کر رہا ہوں، بہت اپنے ٹائم کو خاص طور پہ ایم اورینٹڈ یوٹیلائز کر رہا ہوں، لیکن انسانوں کی ڈائریکشن فرق ہے۔ کوئی کہیں پہ لگا ہوا ہے، کوئی کہیں پہ لگا ہوا ہے، کوئی کہیں پہ لگا ہوا ہے۔ وجہ کیا ہے؟ سارے کہہ رہے ہیں ہمارے ایم ہے، ہمارا کوئی آبجیکٹو ہے اور ہم یوٹیلائز کر رہے ہیں ٹائم، لیکن پھر فرق کیا ہے؟ اس کو اس کو اس میں کیوں فرق؟ اس لیے کہ سب کا ایم فرق ہے، سب کی ڈیسٹینیشن فرق ہے۔ تو اللہ تعالیٰ نے، اب دیکھیں اس میں دو طریقے تھے ڈیسٹینیشن کا تعین کرنے میں، ہمارے پاس دو سورسز تھے، یا کسی بھی نالج کو گین کرنے کے لیے ایکچولی ہمارے پاس دو سورسز ہوتے ہیں۔ ایک ہوتی ہے ہماری 5 سینسز، یعنی کہ جو ہمارے حواس خمسہ جنہیں کہتے ہیں، یہ 5 سینسز سورسز ہے نالج کو گین کرنے۔ ہم دیکھتے ہیں کسی چیز کو تو اس کا کوئی نالج گین کرتے ہیں، ہم اس کو چھوتے ہیں تو کوئی نالج گین کرتے ہیں، تو یہ 5 سینسز سے کوئی نالج گین ہوتا ہے۔ لیکن 5 سینسز کی لمیٹیشن یہ ہے کہ یہ میٹر تک ہے، یعنی کہ میٹر کا میں جو بھی میرے گرد میٹر ہے میں اس کی تو انفارمیشن گین کر سکتا ہوں، جو میٹر نہیں ہے اس کی انفارمیشن میرے پاس نہیں آ سکتی ان 5 سینسز۔ دوسرا ہمارے پاس جو بڑا سورس ہے انفارمیشن کو گین کرنے کا، وہ ہے دوسرا ہمیں انفارم کرتا۔ اس کی میں اگزامپل دیتا ہوں میڈیکل لائن کی۔ فار ایگزامپل، ایک ہوتے سائنٹسٹ جو لیب میں ریسرچ کرتے ہیں، اور وہ جب ریسرچ کرتے ہیں تو وہ اپنے 5 سینسز یوز کر رہے ہوتے ہیں، حواس خمسہ یوز کرتے ہیں ریسرچ کے دوران، ایکسپیریمنٹس کے دوران، اور اس کے بعد وہ اپنے انفرنسز کو پبلش کر دیتے ہیں جرنلز کے اندر۔ جب جرنلز کے اندر پبلش ہو جاتا ہے تو اب دور بیٹھا ایک شخص، اگر وہ اس کا امپیکٹ فیکٹر اچھا ہے، وہ اچھا جرنل ہے، تو اس پہ ریلائی کرتا ہے کہ ہاں یہ اس کا امپیکٹ فیکٹر اس جرنل کا اچھا ہے، تو یہ اب میرے پاس کوئی انفارمیشن آ گئی۔ حالانکہ اس نے اپنے 5 سینسز سے وہ کوئی انفرنس نہیں دیکھا تھا، لیکن انفارمیشن کو اپنی اس یوٹیلائز کیا، اس کو سمجھا کہ ہاں یہ ریلائبل انفارمیشن ہے، تو اس سے انفارمیشن گین کر لی، نالج گین کر لیا اور اپنے نالج کے لیول کو اوپر کر دیا۔ تو ہمارے پاس انفارمیشن گیدر کرنے کے دو ہی سورسز ہیں، ایک اپنے 5 سینسز یا کسی اور کی انفارمیشن، پھر دوسرا انفارم کرتا ہے کہ یہ کچھ انفارمیشن ہے۔ تو ہم اس سورس کو دیکھتے ہیں کہ سورس کتنا ٹرسٹ وردی ہے۔ اگر وہ سورس ایسا ہے جس پہ ریلائی کیا جا سکتا ہے تو بالکل ہم اس کی بات مان لیتے ہیں، جس سے میں نے ابھی ایگزامپل۔ اب اسی طرح ہوا دنیا کے اندر، دنیا میں انسان آئے، انہوں نے اپنے 5 سینسز سے اپنی ڈیسٹینیشن، زندگی کی ڈیسٹینیشن اور ایم کو जानने की कोशिश करनी शुरू कर दी, और फिर सबके डिफरेंस होने लगे क्योंकि हर एक की अपनी एक्सपीरियंस होता है, क्योंकि ये जो हमारा जहन, जो हमारे फाइव सेंसेस हैं, ये एक्सपीरियंस बेस्ड है। एक शख्स का एक्सपीरियंस कुछ है, दूसरे शख्स का एक्सपीरियंस कुछ है, एक का तजर्बा कुछ है, दूसरे का कुछ है। फॉर एग्जाम्पल, एक बच्चा होता है, उसे एक टास्क दिया जाए कि ये है टास्क, तो वो अपने उसका डिसीजन फर्क होगा। उसी के वाले जिसका एक्सपीरियंस ज्यादा है, उसे कहा जाए इसका क्या टास्क का क्या रिजल्ट है, फॉर एग्जाम्पल क्या होना चाहिए, तो उसका डिसीजन फर्क होगा। क्यों? क्योंकि एक्सपीरियंस पे फर्क है। वो ज्यादा समझ रखता है वाले, उसके एक्सपीरियंस ज्यादा है, उसने जिंदगी ज्यादा देखी हुई है, दुनिया ज्यादा देखी हुई है। और इसी तरह हर फील्ड के अंदर होता है। तो ये हमारे फाइव सेंसेस एक्सपीरियंस बेस्ड है। जितना एक्सपीरियंस है, जैसा एक्सपीरियंस हो वैसे आंसर कर देगा। तो इंसानों के एक्सपीरियंस फर्क थे, उन्होंने फाइव सेंसेस को मुख्तलिफ अंदाज से यूज किया, हर एक का डिसीजन फर्क हो गया। जी, लाइफ का ये होना चाहिए, ये होना चाहिए, ये होना चाहिए। अब अल्लाह ताला की रहमत ये थी कि अल्लाह ताला ने इंसानों की इस मसले को हल करने के लिए, जो हमेशा से है, ये आज का मसला नहीं, हमेशा से है, जब से इंसान है उसका ये मसला है कि मैं आया क्यों, मेरा एम क्या है, मैंने कहाँ जाना है, क्या हो रहा है। तो अल्लाह ताला ने अंबिया का सिलसिला शुरू किया, और अंबिया अलैहिस्सलाम ने क्या किया, आके लोगों को यही बताया कि तुम्हारा एम क्या है, तुम्हारी डेस्टिनेशन क्या है। यही सारे अंबिया की एफर्ट होती थी कि तुम जा कहां रहे। अब वहां पे वही वाली बात जहन में लाएं कि इंफॉर्मेशन गैदर करने के दो सोर्सेस थे, एक फाइव सेंसेस, दूसरा इंफॉर्मेशन। अब अंबिया इन्फॉर्म कर रहे हैं कि तुम्हारी ये डेस्टिनेशन है आखिरत, वहां पे तुम्हें इस दुनिया के एक्ट के मुताबिक जज किया जाएगा। तो अब यहां पे इंसान के पास फाइव सेंसेस नहीं यूज कर सकता कि मैं आखिर जाके देख लूं, मैं जन्नत को जाके देख लूं, मैं जहन्नम को देख लूं, मैं ये देख लूं कि कौन कामयाब हो रहा है, कौन नाकाम हो रहा है। यहां पे सिर्फ एक चीज थी कि उनकी बात पर रिलाय कर। अब यहां पे भी लोगों के दो ग्रुप्स बन गए। एक ने कहा कि हम नहीं ट्रस्ट करते इन पे, उनको जो कुफार का हम कहते हैं, उन्होंने यही कहा कि हम नहीं ट्रस्ट करते। अब अल्लाह ताला ने उस पर कहा कि क्यों नहीं ट्रस्ट करते, दुनिया के मामले में हर बात में उन पर ट्रस्ट करते हो, तो उन्हें सादिक कहते हो, तुम्हें अमीन कहते हो। जब उन्होंने पहला ऐलान किया आप सल्लल्लाहु अलैहि वसल्लम ने, तो यही बात कही थी, अगर मैं पीछे कहूं कि फौज आ रही है, हमलावर होने वाली है, क्या रिलाय करोगे? उन्हें कहा हाँ रिलाय करेंगे। उन्हें कहा कि अब ये एविडेंस दे दिया कि देखो मैं रिलायबल हूं। जब ये एविडेंस दे दिया तो फिर अगली बात कही कि अब देख लो कि वही कामयाब होगा जो अल्लाह की माने। अब जब ये बात की, उन्हें कहा हम नहीं रिलाय करते। लेकिन कुछ लोगों ने, जो सहाबा ने रिलाय किया, उन पे ईमान लाए। ईमान इसी चीज का नाम है। देखिए, ईमान बाय डेफिनेशन, अगर उसका मफहूम यही होता है कि बिन देखे किसी की बात मान ले, बिन देखे किसी की बात मान लेना कि मैं इन पर रिलाई करता हूं, जैसे हम जनरल पर रिलाई करते हैं कि इंफॉर्मेशन ठीक है, तो इसी तरह तो नबी पर रिलाई कर लेते हैं कि हाँ वो जो कह रहे हैं वो ठीक है, इसी को ईमान कहते हैं। तो रिलाई किया अंबिया की बात पे, और रिलाई क्यों किया? अल्लाह ताला ने सारा कुरान में बयान कर दिया क्यों आप तुम अंबिया पर रिलाई करते हो। एक जगह तो अल्लाह ताला ने ऐसे कह दिया जिसका मफहूम है कि अगर नहीं रिलाई करते ना उन पर, नहीं अगर वो नहीं ट्रस्टवर्दी तुम्हारे ख्याल में, तो इस जैसी किताब दिखाओ कि अगर इस जैसी एक आयत बनाओ, इस सूरत बनाओ, अगर नहीं ट्रस्ट करना। अब देखिए, इतना ओपन चैलेंज, यानी अकल हैरान हो जाती है, ओपन चैलेंज कर दिया। अगर नहीं करना तो ये ऑप्शन है, मैं देता हूं, लेकिन आगे खुद ही कह दिया कि तुम नहीं कर सकते। फाइलम तफालू वलन तफालू, कि तुम अगर ना कर सो, पहले अगर कहा और फिर कहा नहीं कर सकते, मैं बता देता हूं, तो फिर इस पर लाए करो। ये दो ही ऑप्शन है, तीसरे के ऑप्शन दो ऑप्शन क्या है, या उन पर पूरा उन पर रिलाय करो, उन पर ईमान लाओ, या इनकार करके जहन्नुम में जाओ। ये नहीं है कि हाँ मैं मानता भी हूं लेकिन करूंगा भी नहीं, इनके दरमियान में वो एक जमात ने किया, उनको अल्लाह ताला ने मुनाफिकीन कहा। तो बात कहने का मकसद ये है कि एक डेस्टिनेशन होती है, और वो अल्लाह ताला ने अंबिया के जरिए हम पे खोल दी है कि ये है तुम्हारी डेस्टिनेशन। अब हम अगर उन पर ईमान ला रहे हैं, इसका मकसद ये है कि वो जो कह रहे हैं मुझे पूरा यकीन है, मुझे अपने देखे भी उतना यकीन नहीं जितना उनकी बात पर यकीन है कि हाँ बिल्कुल सही कह रहे हैं। अब उनकी बात देखनी है कि वो हमें क्या बता रहे हैं कि क्या है हमारी डेस्टिनेशन, और वो अल्लाह ताला ने कुरान पाक में हमें बता दिया, जिसको मुख्तसर में बयान करता हूं कि अल्लाह ताला ने इस तरह कहा कि हुआ सबसे पहले क्या था? हुआ ये था कि मैंने तमाम मखलूकात को पैदा किया, आसमानों को, पहाड़ों को, सब चीजों को, तुम्हें, इंसानों को, और सबको ये कहा, ऑफर दी कि कौन मेरे करीब होना चाहता। ये मफहूम बयान करो ना आयात का कि जो अल्लाह ताला ने जिक्र किया, इन्ना अरसना लमानता अला समावाती वल अर्ज। तो अल्लाह ताला ने तमाम मखलूकात को पैदा करके ऑफर दी कि कौन मेरे करीब होना चाहता है। अब यहां पे ऑफर, पूरी ऑफर ये थी कि जो करीब होना चाहता है उसको एक अमानत दी जाएगी, वो उठाएगा, अगर उठा गया तो करीब हो जाएगा, अगर ना, अगर वो फेल हो गया तो दूर हो जाएगा। ये स्टैटिक नहीं रहेगा, ये करीब या दूर। बाकी मखलूकात क्या है, स्टैटिक है, अल्लाह ताला ने उन्हें कोई काम दिए हुए वो कर रही। अब यहां पे ऑप्शन ये थी कि ये करीब या दूरी। तो जब ये ऑप्शन थी तो अल्लाह ताला कहते सारी मखलूकात डर गई और इनकार कर दिया। वो किस चीज से डर गई? उन्हें दूरी वाली ऑप्शन नजर, जो दूरी वाला पहलू नजर आया कि अगर हम ना उठा सके इस अमानत को तो हम तो दूर हो जाएंगे, तो वो उस चीज से डर गए। लेकिन इंसान जिनमें हम सब शामिल हैं, हमने उस ऑफर को एक्सेप्ट किया, क्या देखा कि हमने कुर्बत का पहलू देखा। देखिए किसी भी डिसीजन का ये दो ही पहलू होते हैं, बोल्ड डिसीजन ऐसे ही होता है, उसमें होता है कि ये बहुत लॉस हो जाएगा या गेन हो जाएगा। तो कई बार बोल्ड डिसीजन लेता है कि नहीं मैं कर लेता हूं, गेन के भी तो चांसेस हैं। तो इसी तरह इंसान ने भी ये डिसीजन ले लिया कि अल्लाह ताला का मैं कुर्ब चाहता हूं एट एनी कॉस्ट, जो भी अल्लाह ताला आप लेना चाहते हैं मैं करूंगा, मैं आपके करीब होना चाहता हूं। ये अल्लाह ताला ने वादे की। देखिए जिस तरह कुरान ने हमें फ्यूचर की खबरें दी, हमें पास की भी खबरें दी। जैसे हमें कहा कि जन्नत में ये है, जहन्नुम में ये बताया, इसी तरह हमें बताया कि तुम्हारे पास में करके आए हो, तुम ही करके आए, और दुनिया में आजमाइश के लिए अल्लाह ताला ने हमें भुला दिया। अब कोई कहे कि हम तुम्हें याद है कि तुमने वहां ऑफर एक्सेप्ट की, तो कहेगा मुझे तो नहीं याद, लेकिन अल्लाह ताला ने आजमाइश के लिए उस चीज को भुला दिया, लेकिन हमें बता दिया तुमने की थी, यानी मैंने वहां पर यह ऑफर एक्सेप्ट की थी इंसान ने। तो उसके बाद अल्लाह ताला ने अरवाह को एक जगह रखा, आलमे अरवाह जिसे कहते हैं। अब हो क्या रहा है कि उसी तरह एग्जामिनेशन, एग्जाम लेना था ना, अमानत कौन उठाता है कि नहीं उठाता। तो जिस तरह होता है किसी एग्जामिनेशन हॉल में, हम देखते हैं कि एग्जामिनेशन हॉल होता है, उसके अंदर एक टाइम पीरियड होता है जिसमें एग्जाम दिया जाता है, और एग्जाम का जब टाइम पीरियड खत्म होता है तो वो उसे पेपर ले लिया जाता है और फिर डिक्लेयर कर दिया जाता है। तो बिल्कुल यही हो रहा है इस दुनिया, इस दुनिया का जो एग्जामिनेशन हॉल है ये सारी दुनिया है, कायनात जिसे कहते हैं, और जो टाइम पीरियड है वो बर्थ से डेथ तक है हमारा, और हमें जो पेपर दिया जा रहा है, जो पोज किए जा रहे हैं क्वेश्चंस, वो क्या है, वो दो दो तरह से, एक है अहकाम और दूसरे हैं हालात। अहकाम और हालात के अल्लाह ताला हमें ने कुछ हुक्म दे दिए, हुक्म कि ये करना है ये नहीं करना, और दूसरी तरफ हालात आते हैं, कभी खुशी कभी गमी, कभी सेहत कभी बीमारी। अब ये हालात और ये अहकाम दोनों क्वेश्चंस हैं एक्चुअली। अब मुझे बीइंग अ स्टूडेंट जहां पे ये करना है कि मैंने, मुझे एम पता है मैंने एग्जाम पास करना है, और अच्छा एग्जाम का कोर्स भी होता है, सिलेबस भी होता है, तो वो क्या है, कुरान और हदीस। अब वहां से मैंने देखना है कि आंसर, ये क्वेश्चन आया इसका आंसर क्या है। फॉर एग्जांपल मैं जिस मर्जी घर में पैदा हो गया, अमीर गरीब, अब मुझे उस पर ऑब्जेक्ट नहीं करना कि क्यों हो गया, वहां पे मुझे सिर्फ ये करना है कि मुझे आंसर क्या है, कि मैंने क्या सब्र करना है, शुक्र करना है, ये मैंने ऑब्जेक्ट नहीं करना। अब देखिए क्वेश्चन पेपर में क्वेश्चन आए, कोई ऑब्जेक्ट करेगा कि क्यों आपने दे दिया, बल्कि ये ऑब्जेक्ट करना एग्जामिनर पे ऑब्जेक्ट होता है कि वो एग्जामिनर ने मुझे सही क्वेश्चन नहीं दिया। अब अल्लाह ताला पे तो नहीं ऑब्जेक्ट किया जा सकता कि अल्लाह ताला इंसान को जानते हैं कि उसकी क्या कैपेबिलिटी है, इसलिए अल्लाह ताला ने कुरान में कहा कि मैं उसकी कैपेबिलिटी से बोझ नहीं डालता, मुझे पता है क्या किस कैपेबल है। तो अब उसकी कैपेबिलिटी के मुताबिक क्वेश्चन आ रहे हैं, अब मैं टाइम वेस्ट ना करूं ऑब्जेक्शन में, क्योंकि उसमें टाइम गुजर जाएगा। जिसने एग्जामिनेशन हॉल में कोई ऑब्जेक्ट करना शुरू कर दे उसके 3 घंटे गुजर जाएंगे, उसका टाइम उसी का वेस्ट हो रहा है, किसी का नहीं हो रहा। तो अब अगर इंसान दुनिया में ऑब्जेक्शन शुरू कर दे कि ये क्वेश्चन क्यों है, ये हुक्म ऐसे क्यों है, ये हुक्म ऐसे क्यों है, इससे क्यों मना किया गया, इसकी क्यों इजाजत, ऐसे क्यों करने को कह दिया गया, तो ये टाइम वेस्टेज है। क्वेश्चन आ चुके हैं, अब मुझे आंसर कर। अब जिस तरह एक स्टूडेंट का एग्जामिनेशन हॉल में हाल होता है, वही इस इंसान का इस दुनिया में हाल होना चाहिए। क्या हाल होता, उसे किसी चीज की खबर नहीं होती, उसे ये पता होता है ये 3 आवर्स हैं, इसका एक एक मिनट नहीं, एक एक सेकंड कीमती है। मुझे ये नहीं पता कि ये इस एग्जामिनेशन हॉल के एनवायरनमेंट में के दीवारों पे क्या है और बल्ब कैसे हैं और क्या है, मुझे बस एक चीज पता है, क्वेश्चन है मैंने आंसर करना है, टाइम शॉर्ट है। कोई डिस्टर्ब करता है उसे कहता है आप मुझे डिस्टर्ब ना करें, मुझे ये टाइम शॉर्ट है, मुझे आंसर करना है, ये टाइम मुझे दोबारा नहीं मिलेगा, 3 आवर्स खत्म हो गए, फिनिश। तो यही इंसान की जिंदगी, वो जब आया है, जब मरना है, टाइम शॉर्ट है, और वहां तो फिर भी 3 आवर्स का पता होता है, देख सकता है, यहां तो टाइम का भी नहीं पता किसी को कि मेरा कितना है, 10 ईयर्स है, 20, 30, 40, कितनी एज है, मुझे नहीं पता। तो यहां पे तो कभी भी पेपर छीना जा सकता है, लिया जा सकता है, तो यहां पे कितना इंसान के पास स्ट्रेस होना चाहिए टाइम का, कि शॉर्टेज ऑफ टाइम है, मैं इसको मैक्सिमम यूटिलाइज कर दूं। तो इस तरह की यहां पे कैफियत होनी चाहिए। तो एम क्या अल्लाह ताला ने बता दिया कि मेरा कुर्ब एम है, यानी कि जो शुरू में बात की कि अल्लाह ताला ने बता दिया तुमने मेरे कुर्ब की ऑप्शन चूज करते हुए इसको ऑप्ट किया है, तो मेरा कुर्ब एम है, मेरे करीब होना है, मेरी मोहब्बत में आगे बढ़ना है। देखिए दुनिया के बादशाह क्या करते हैं अपने मुकर्रबीन के साथ, क्या करते हैं, जो कुर्ब वाले होते हैं उनका ऐसा शहाना उनका इस्तकबाल होता है, मेहमान नवाजी होती है कि देखने वाली होती है, और जो जिससे वो नाराज होते हैं उन्हें ऐसी सजा देते हैं कि तारीखों में लिखी जाती है, कुतुब में लिखी जाती है कि जी उसको ऐसी सजा मिली। तो यही बादशाहों के बादशाह का हाल, कि जो उसके कुर्ब में आगे बढ़ता है अल्लाह ताला उसकी मेहमान नवाजी करेंगे। जन्नत क्या है? मेहमान नवाजी। अल्लाह कुरान में अल्लाह ने कहा कि वो अल्लाह की मेहमान नवाजी है, और जिससे नाराज होंगे तो बादशाहों का बादशाह है, फिर उसकी सजा भी वैसे। तो इसलिए दुनिया को इस तरह इस एंगल से देखना कि मेरी डेस्टिनेशन अल्लाह ताला की जात है, मैंने उसके पहुंचते हैं अल्लाह के करीब होना, और ये सारा टाइम पीरियड मुझे दिया गया है जो इस वक्त वक्त गुजर रहा है, ये क्लॉक घूम रहा है, ये इसका एक एक सेकंड एक्चुअली वो उस कुर्ब के लिए। अगर मैं नहीं बात को समझ रहा या उसमें डिले कर रहा हूं कि किसी का कोई नुकसान नहीं हो रहा, मेरा नुकसान हो रहा है, सिर्फ मेरा, मेरे दाएं बाएं भी किसी का नहीं, सिर्फ मेरा। तो इस चीज को समझना चाहिए कि अगर मैंने किसी के कहने पर टाइम वेस्ट कर दिया, किसी मुसीबत में उलझ के मैं शिकवे शिकायतों में लग गया, किसी खुशी में माल पैसे के पीछे लग के मैंने अल्लाह की नाफरमानी शुरू कर दी, किसी का कोई वेस्टेज नहीं हो रहा था, मेरा वेस्ट हो रहा था। जब ये इंसान के ऊपर हकीकत खुल जाती है ना, तो फिर समझ लें कि जिंदगी उसे समझ में आ, फिर बिल्कुल एम ओरिएंटेड। हमारे शेख कहते हैं कि मैंने वक्त की कदर किससे सीखी, या जिंदगी गुजारने का तरीका किससे सीखा, कि जो चौकीदार होते हैं, कहते मैंने अपने इलाके में, अब तो रिवाज कम हो गया, लेकिन कहते होता ये था कि वो रात को एक चौकीदार लाठी लेकर फिर रहा होता था, तो कहते मैं उसको देखता था, तो रात को लाठी टक टक करता जा रहे, तो मैं देखता हूँ रास्ते में गली के कुत्ते भी उसके पीछे पड़ जाते थे, तो जब गली के कुत्ते उसके पीछे पड़ते तो वो उसे कोई ख्याल नहीं होता कौन क्या आ रहा है, क्या नुकसान दे रहा है, तो बस ये करता उस लाठी को उसके आगे आगे मारना शुरू कर देता, उससे ये होता वो भौंकता रहता लेकिन काटता नहीं था बस, और वो आराम से अपना चल रहा। कहते उससे मैंने ये सीख लिया कि जिंदगी गुजारनी कैसे। कहते ये हालात, ये लोगों का इल्जाम तराशी, ये लोगों की खानदान में जो बहुतान तराशी होती है, दिल दुखाना होता है दूसरे पे, मतलब कि मुख्तलिफ जो हालात जिंदगी में आते हैं ये ऐसे ही है जैसे वो कुत्ता भौंक रहा था, और जिंदगी गुजारने का तरीका ये कि अपने एम सामने हो और उसके आगे बस टक टक, नुकसान भी ना पहुंचे लेकिन उसमें उलझे भी ना, उलझ गया तो किसका टाइम वेस्ट है। अभी ये तो होंगे जिंदगी का पार्ट है, वो तो होंगे, लेकिन उलझने से टाइम किसका वेस्ट हो रहा है, उसी का हो रहा है। अगर मेरे साथ जिंदगी में मिस हैप हो गया और मैं मिस हैप के पीछे पड़ गया, ये क्यों हो गया, अब ये किसका टाइम वेस्ट हो रहा है, कोई फायदा है? जिंदगी 10-10, 15-15 साल जाया हो जाते हैं इस किसी के साथ कोई सानिया हो गया। एक औरत थी, उसकी औलाद अपाहज पैदा हो गई, कोई ब्रेन उसका प्रॉब्लम था, यानी कि मेंटली डिस्टार्टेड था, अब वो रो रही है और परेशान है, वो बड़ा हो गया 10 साल का और वो बस इलाज करो, ये क्यों हो गया, इसका क्या करें, इसका क्या। आखिरकार वो किसी अल्लाह वाले के पास गई, उसने कहा देखो जिंदगी के 10 साल गुजर गए और क्या हुआ, अमल में तुमने नुकसान उठाया कि क्या इसके पीछे लग के शिकवे शिकायतें, अल्लाह ताला की शिकवे शिकायतें, और फायदा हासिल किया। एक चीज उसे एक्सेप्ट करो, यही जिंदगी है, यही क्वेश्चंस यही होते हैं, जो हालात और अहकाम ये क्वेश्चंस हैं, इसको समझो, जिंदगी को समझो। जिंदगी को जो नहीं समझ रहा वो वेस्ट करेगा जिंदगी, ये अंडरस्टूड बात है। जिंदगी को वही यूटिलाइज करेगा कि जो कि इसको समझ रहा। तो एम बिल्कुल क्लियर होना चाहिए कि मैं अल्लाह तक पहुंचना है, बिल्कुल क्लियर, क्रिस्टल क्लियर कि ये मेरा एम है। अगर कोई इंटरफेयर कर रहे हैं तो उसे कहो कि भाई मैं बिल्कुल, मेरा एम क्लियर है, मुझे आप डिस्टर्ब ना करें। जिस तरह होता है दुनिया में हम ऐसे ही करते हैं, हमारे अपनी एग्जामिनेशन के ادوار کو یاد کریں کیا ہوتا تھا. ہاں بالکل, کوئی آتا دوست, بھائی مختصر بات کرو, جلدی بات کرو, کھانا آگے پیچھے, ہر چیز آگے پیچھے, نیند آگے پیچھے, کہ مجھے پتہ ہے میرا کوئی فوکس ہے. تو یہی زندگی کا جو فوکس بن جاتا ہے, بس اب اس کی زندگی یوٹیلائز ہو. وہ حالات میں نہیں الجھے گا, وہ احکام پہ آبجیکشنز میں نہیں الجھے گا, وہ کہے گا مجھے بتاؤ کرنا کیا ہے, میں نے اللہ تک پہنچنا. اور یہی صحابہ کا حال ہو گیا تھا کہ ہمیں بتائیں کرنا کیا ہے, سوچیں گے نہیں کریں گے, کیونکہ ہمیں پتہ چل گیا ہم نے کیا, ہم کس چیز کو اقرار کر چکے. علماء نے لکھا, دیکھیں کلمہ پڑھنا کوئی بڑا جملہ نہیں ہے, لا الہ الا اللہ محمد رسول اللہ, یشہد اللہ لا الہ الا اللہ اشہد ان محمد رسول اللہ, یہ کوئی بڑا جملہ نہیں ہے. یہ تو ابو جہل بھی پڑھ سکتا تھا, لیکن انہیں پتہ تھا اس پڑھنے کا کیا مطلب ہے, کہ میں یہ سمجھ گیا ہوں کہ میں نے کہاں جانا ہے, میں یہ سمجھ گیا ہوں کہ میری زندگی کا مقصد کیا ہے. اور اب میں جب زندگی کا مقصد ہے تو اب میں دائیں بائیں نہیں جاؤں گا, اب میں اسی کے ساتھ سٹک کر جاؤں گا, اور وہ میں کر نہیں سکتا اس لیے میں پڑھ نہیں رہا. اب اور یہی صحابہ سمجھ گئے تھے, ہم نے جو پڑھ لیا ہے اس کو, اس کا کیا مطلب ہے کہ ہم نے سمجھ لیا ہے کہ ہم کہاں جا رہے ہیں, ہم نے سمجھ لیا ہے کہ ہماری زندگی کا مقصد کیا ہے, اب ہم وہی کریں گے, اب ہم دائیں بائیں نہیں دیکھیں گے. تو وہ بڑے عقل مند لوگ تھے, اس لیے اللہ تعالیٰ منافقین سے سب سے زیادہ ناراض ہوئے کہ جہنم میں سب سے نیچے رکھیں گے, کہ انہوں نے دوگلا پن دکھایا گیا, اقرار بھی کیا زبان سے اور کرتے بھی نہیں. تو یہ اللہ تعالیٰ نے کہا یہ سب سے برے لوگ ہیں, یہ جہنم میں سب سے نیچے ہوں. تو اس لیے ایم کو سامنے رکھنا. اب کسی بھی ایم کو اچیو کرنے کے لیے کیا ہوتا ہے, فار ایگزامپل میں نے ایگزامپل دی ایک سفر کی, میری ڈیسٹینیشن ہے فار ایگزامپل میں طائف سے یا مدینہ آیا, تو مدینہ میری ڈیسٹینیشن تھی. اب جب میں نے فیصلہ کیا تھا کہ میں نے جانا ہے, تو میں کیا اس کے لیے, میں نے اس کے لیے ریسورسز اکٹھے کرنے شروع کیے کہ میں کیسے پہنچوں گا. اس کے لیے ریسورسز کیا تھے کہ جی سفر کا سامان, راستے میں کیا چیزوں کی ضرورت پڑ سکتی ہے, گاڑی کا فیول وغیرہ وغیرہ, یہ ریسورسز تھے میں نے پہنچنا تھا. تو اسی طرح اللہ تک پہنچنے کے بھی کوئی ریسورسز ہیں, اور وہ اللہ تک پہنچنے کے کیا ہیں کہ ایک تو مجھے راستے کا پتہ ہو, جس طرح مجھے مدینہ کا راستہ پتہ تھا, جی پی ایس آن تھا کہ ادھر ادھر سے یہ روڈ جا رہی ہیں, ٹھیک ہے. اور دوسرا میں نے سفر کی تیاری کی, دو چیزیں. اللہ تک پہنچنے کے بھی ایک راستہ ہے, زندگی ایک راستہ ہے, سفر ہے, اور اس میں بھی یہی دو چیزوں کی ضرورت پڑتی ہے. کیا, ایک تو مجھے پتہ ہونا چاہیے راستہ کیا ہے, اور دوسرا میرے پاس ریسورسز ہونے چاہیے راستے پہ چلنے کے. کئی بار ہوتا ہے راستہ پتا ہوتا ہے ریسورسز ہی نہیں ہوتے. بہت سارے لوگوں کو پتا ہے کہ یہ راستہ ہے, یہ طریقہ ہے جانے کا, لیکن ان کے پاس ریسورسز ہی نہیں ہوتے, وہ سفر ہی نہیں کرتے. تو یہ دونوں چیزیں ضروری ہیں کسی بھی سفر کے لیے. تو اسی طرح اس دنیا, اس زندگی کے سفر میں بھی یہ دو چیزوں کی ضرورت ہے. ڈیسٹینیشن ہمیں پتہ چل گئی, اللہ رب العزت کی ذات ہے, ان کا قرب مجھے چاہیے, لیکن اب مجھے دو چیزیں پتہ ہونی چاہیے کہ راستہ کیا ہے, اور وہ اس کے لیے مجھے کوئی راستے کا سامان بھی چاہیے, سفر کا سامان بھی چاہیے. جو راستے کا پتہ ہونا ہوتا ہے نا کہ میں یہ راستہ جاتا ہے اللہ رب العزت تک, اسے کہتے ہیں, وہ علم ہم پہ کھولتا ہے, جس کو قرآن علم کہتا ہے اور حدیث پاک علم کہتی ہے. جو قرآن و حدیث کا علم دوسرے لفظوں میں ہے, وہ ایکچولی راستے کو ڈیفائن کر دیتا ہے کہ یہ راستہ اللہ تک جاتا ہے, علم. اور اسی کو اللہ رب العزت نے صراط مستقیم جو کہا کہ راستہ ہے صراط مستقیم, بالکل سٹریٹ جو اللہ تک جاتا ہے, اس پہ کوئی ڈیویشنز نہیں ہے. اس پہ وہ راستہ کیا ہے وہ ہمیں علم بتا دیتا ہے, قرآن و حدیث ہم پہ واضح کرتی ہے یہ راستہ ہے. دوسرے لفظوں میں کہیں کہ جو ہم اعمال کو ایک طرح کے سٹیپس سمجھے, یہ اعمال ایکچولی سٹیپس ہیں جو اللہ کے قریب کرتے ہیں. جو ہم کہتے ہیں نا اللہ قرب مل گیا, ثواب مل گیا, وہ اللہ کی قربت کیا ہے, وہ اللہ وہ سٹیپس ایگزامپل کے طور پر سمجھ. اب اگلی چیز سمجھیں کہ راستے کا پتہ ہونا ہی سب کچھ نہیں ہے. جس سے میں نے بھی بتایا, بہت ساری چیز لوگوں کو پتہ ہوتا ہے راستہ کیا جاتا ہے, لیکن اسٹل وہ نہیں سفر کرتے. کیوں؟ کیونکہ ریسورسز نہیں ہوتے. اب انسان کے ساتھ بھی یہی معاملہ ہے, بہت سارے لوگوں کو پتہ ہے راستہ کیا ہے, بہت سارے لوگوں کو پتہ ہے راستہ کیا ہے. کیا مطلب؟ ان کو علم ہوتا ہے, نالج کا ایشو نہیں ہوتا, نالج کا پتہ ہے. مثال کے طور پہ ہمارے جو علم ہے اس کو پانچ میں ڈیوائڈ کریں تو کیا ہوگا, عقائد ہیں, بلیفس, عبادات ہیں, معاملات ہیں, معاشرت ہے, اخلاقیات ہیں, یہ پانچ چیزیں ہیں. بہت سارے لوگوں کو پتہ ہوگا عقیدے کا, اللہ تعالیٰ کی ذات ایک ہے, آپ صلی اللہ علیہ وسلم نبی ہیں, فرشتے ہیں وغیرہ وغیرہ. بہت سارے لوگوں کو پتہ ہے کہ عبادات میں کیا کیا کرنا ہے, نماز, روزہ, زکوٰۃ, حج وغیرہ. اور اسی طرح معاملات میں, کہ ڈیلنگ میں لوگوں سے اچھی طرح پیش آنا ہے, ہمسایوں سے اچھا سلوک کرنا ہے, اپنے ریلیٹو سے اچھا سلوک کرنا ہے, قطع تعلقی نہیں کرنی, بہت سارے لوگوں کو پتہ ہوگا. اور اسی طرح اخلاقیات میں غصہ نہیں کرنا، نگاہوں کی حفاظت کرنی ہے وغیرہ وغیرہ. اب نالج میں اگر سروے کیا جائے، کیونکہ نالج دیکھا جاتا ہے کہ سروے کیے جاتے ہیں کہ کتنا لوگوں کے پاس اس کا نالج ہے اس چیز کا، تو اگر سروے فار ایگزامپل ہم کریں تو سروے میں ریزلٹس بہت ساری چیزوں کے یہ آئیں گے کہ نالج ہوگا میکسیمم لوگوں کو ہوگا. پھر مثال کے طور پر موٹی موٹی باتوں کو تو بہت سارے لوگوں کو پتا ہوگا، نماز، روزہ، زکوٰۃ، حج، حقوق العباد وغیرہ وغیرہ، بہت کو پتا ہوگا ہاں یہ سچ بولنا ہے، جھوٹ نہیں بولنا. لیکن اگر ہم دوسرا سروے کریں کہ پریکٹیکلی کتنے لوگ اس پہ ہیں، تو وہ بالکل اپوزٹ ریزلٹس ہوں گے. لیٹس سپوز 95% اگر وہاں پہ آ رہا ہے کہ نالج کا، یہاں پہ اپوزٹ ریزلٹ شاید آ جائے کہ 95% عمل نہیں کر رہے، یا کر رہے ہیں تو پارشلی کر رہے ہیں، کوئی نماز کو کر رہے ہیں یا کوئی ایک شعبے کو لیا ہوا، کسی دوسرے شعبے کو لیا ہوا. اور یہ ذہن میں رہے کہ اللہ تعالیٰ نے ہم سے ڈیمانڈ یہ کی ہے کہ پورے میرے ہو. اللہ تعالیٰ نا توحید پسند کرتے، اخلاص پسند کرتے، ملاوٹ کو نہیں پسند کرتے. اور اللہ کو بات جستی ہے، ہم انسان، ہم نہیں ملاوٹ پسند کرتے، ہم داغی سیب نہیں پسند کرتے. یہ داغ لگا ہوا ہے اس سیب پہ، یہ نہیں لینا، کوئی چیز ملاوٹ ہوئی ہے یہ نہیں لینی، یا ملاوٹ والی چیز ملتی ہے. ہم بحیثیت انسان کسی چیز ملاوٹ والی چیز کو پسند نہیں کرتے، تو وہ احکم الحاکمین وہ بھی ملاوٹ والی چیز کو نہیں پسند کرتا، وہ بھی کہتا ہے کہ میرے ساتھ پیور میرے ہو. یہ نہیں، ایک بیوی شوہر کی کہیں اور بے وفائی پسند نہیں کرتا، شوہر بیوی کی بے وفائی کو پسند نہیں کرتا، تو اللہ تعالیٰ کیسے کسی کی اس چیز کو پسند کر لیں گے یا مان لیں گے کہ تم ادھر بھی دل لگا کے بیٹھے ہو، ادھر بھی دل لگا کے بیٹھے. ایک اللہ والے نے کہا کہ میں نے توحید کو سمجھا ایک عورت سے، اور وہ کیا کہ ایک عورت میرے پاس آئی پوچھنے کے لیے یا اپنا مسئلہ لے کے کہ میرا مسئلہ یہ ہے کہ میرا شوہر دوسری شادی کر رہا ہے تو آپ اسے منع کریں. انہوں نے کہا دیکھو شریعت نے، اللہ تعالیٰ نے اگر اجازت دی ہے تو میں کیسے منع کروں. تو اس عورت نے یہ کہا کہ اگر شریعت اجازت دیتی، میں آپ کو پردہ اٹھا کے اپنا حسن دکھاتی اور پھر آپ سے پوچھتی کہ اسے دوسری شادی کرنی چاہیے کہ نہیں. کہتے یہ میں نے اس کی بات سنی، مجھے توحید سمجھ میں آئی کہ جب یہ عورت اپنے حسن پہ ناز کرتے ہوئے یہ کہہ رہی ہے کہ میرا شوہر دوسری شادی کیوں کر رہا ہے، تو وہ احکم الحاکمین یہ نہیں کہہ سکتا کہ میرے سے حسین کون ہے کہ تم اس کی طرح متوجہ ہوتی، میرے سے بہتر کون ہے کہ تم اس کی طرح متوجہ ہوتی. تو یقیناً کہہ سکتا ہے. اس لیے اللہ تعالیٰ جس میں ذرا کھوٹ ہو سمجھ کوئی چھوڑ جھٹکا دیتے کہ نہیں میں نہیں اس کو ایکسیپٹ کروں گا، پیور عمل لاؤ میرے لیے. تو اللہ تعالیٰ نے اسی طرح اس دین کے بارے میں رکھا کہ اس کو ایز اے ہول لو، پارشل دین دین نہیں ہے. پارشل دین کو اللہ نے ریجیکٹ کیا ہے قرآن پاک کے اندر. یہ پارشل دین نہ کہ پارٹلی دینا کہ یہ لے لیا، نماز پڑھ لی، ٹھیک ہے، روزہ یا زکوٰۃ کو چھوڑ دیا یا حقوق العباد کو چھوڑ دیا، چلو میں تو بہت اچھا ہوں، میں ساری رات عبادت کرتا ہوں وغیرہ وغیرہ، اور ہمسایہ مجھ سے تنگ ہے، بیوی مجھ سے تنگ ہے. اب دیکھیں بیویوں کتنی کتنے لوگوں کی تنگ ہے ان کی، حالانکہ وہ دیندار تصور کیے جاتے ہیں، وہ باہر نکلیں گے تو ہر ایک سے مسکراتے چہرے کے ساتھ، گھر آتے ہیں تو چہرے پہ مسکراہٹ ختم ہو جاتی. کتنی عورتیں شکایت کرتی ہیں کہ شوہر بذات باہر اتنا اچھا، گھر میں اس کا حال دوسرا. اور اسی طرح شوہر بھی شکایت لے کے آتے ہیں کہ بیویاں اپنی بہنوں سے، دوستوں سے اچھے طریقے سے بات کرتی ہیں، مجھ سے صحیح طرح بات نہیں کرتی. اب وہ بظاہر دیندار، نماز روزہ والی، ساری رات تہجد پڑھنے والی، قرآن پاک کی تلاوت کرنے والی، دوسروں پہ صدقہ خیرات کرنے والی، لیکن اس کا شوہر، اس کی بیوی اسے تنگ ہوتی. اب یہ والا دین اللہ تعالیٰ اس کو بھی ریجیکٹ کرتے. میں یہ نہیں کہہ رہا کہ وہ جہنم میں جائیں گے، یہ میں ورڈ نہیں یوز کر رہا، لیکن اللہ تعالیٰ ہم سے ڈیمانڈ یہ کر رہے ہیں کہ کیونکہ جہنم کا فیصلہ وہ اللہ کا ہے، وہ انسانوں کا حق نہیں ہے کسی کو کہیں کہ یہ جہنم میں یا جنت. تو بعد میں یہ کہہ رہا تھا کہ اللہ تعالیٰ کی ڈیمانڈ ہم سے یہ ہے کہ دین کو مکمل طور پہ لو، پارشلی نہ لو، بلکہ پارشلی دین لینے کا اللہ تعالیٰ نے قرآن میں کہا کہ میں ان کو دنیا میں ذلیل کروں گا اور آخرت میں سزا دوں گا. دنیا میں بھی ذلیل کروں گا، کیونکہ یہ بھی غلط فہمی کئی بار ہوتی ہے کہ شاید دین پہ نہ چلے تو آخرت میں نقصان ہوگا نا، وہاں شیطان یہ بھی ڈالتا ہے. نہیں، دنیا میں ہم اپنی آنکھوں سے نقصان دیکھ رہے ہیں، یہ جتنے نقصان اور جتنی پرابلم ہمارے ارد گرد ہیں وہ ساری اس وجہ سے ہیں کہ ہم نے دین کو پارشلی لیا ہے، مکمل طور پہ نہیں لیا. اگر ہم دین کو مکمل طور پہ لیں تو ہمارے بہت سارے مسائل حل ہو جائیں گے. تو اللہ تعالیٰ نے की डिमांड है कि पूरा दीन लो, पार्शल दीन नहीं, पूरा मुकम्मल कामिल दीन एज अ होल लो। और ये बिल्कुल सही है, हम किसी से एग्रीमेंट करते हैं, उससे 14 शिके हों 15 शिके हों, वो बाद में कहे कि नहीं मैं तो 10 मानूंगा 5 नहीं, वो कहेगा नहीं। कोई किसी हम जॉब पे जाए वो कहे कि ये आपके रूल्स एंड रेगुलेशन है, वो कहे कि जी मैं पार्शली इसमें अमल करूँ पार्शली, वो कहेंगे ठीक है आप फायर हैं। तो इसी तरह अल्लाह ताला की भी डिमांड है पूरा दीन लो। तो अल्लाह ताला हमसे चाहते हैं मुकम्मल दीन पे आए और उसके बाद हम अल्लाह की कुर्ब को पा लें। तो जो हमें रास्ता बताता है ना वो इल्म है। इल्म, अब मैं जिस तरह अभी एग्जांपल दी, सर्वे करें तो इल्म तो बहुत सारों के पास होगा लेकिन अमल उसके ऑपोजिट है। अब हमें गौर ये करना है इसकी वजह क्या है, इसकी वजह क्या है। उसकी वजह अगर हम खुद अपने अंदर झांके तो हमें उसके आंसर मिल जाएगा। अगर मुझे पता है कि सुबह फजर पे नमाज पढ़नी है, उठना है, मैं अपना एनालिसिस करूं, किसी पे क्या उंगली उठाना, मैं अपना एनालिसिस करूं मैं क्यों नहीं उठता। अगर उस वक्त मेरे ऑफिस आवर्स को सुबह 5-6 बजे कर दिया जाए और आधी रात हो, कई कंट्रीज में उस वक्त सुबह होती है, अभी सूरज भी नहीं निकला होता लेकिन ऑफिस आवर्स होते हैं तो सारे पहुंचे होते हैं। तो इसका मतलब ये इशू तो नहीं है कि मेरी आंख नहीं खुलती, इशू कुछ और है। यानी हो सकता है कभी आंख ना खुले लेकिन असल इशू कुछ और है, अगर कंटिन्यूसली ये हो रहा है तो कोई वजह है। अगर मुझे पता है कि बीवी से अच्छा सलूक करना है मैं क्यों नहीं करता, अगर मुझे पता है कि हम साया से अच्छा सलूक करना मैं क्यों नहीं उसको कंटिन्यूसली करता, क्योंकि पार्शली करना वो तो एक हाल होता है। देखिए जैसे रमजान मुबारक में हाल आता है कि मस्जिदें भर जाती है, लेकिन रमजान मुबारक खत्म होता है मस्जिदें खाली होती हैं। इसका मतलब है कि ये एक होता है हाल और एक होता है मुकाम, दो टर्म्स है, एक होता है हाल और एक होता है मुकाम। हाल कहते हैं टेम्परेरी चीज को कि टेम्परेरी मुझ पर एक जज्बा आया, जोश आया। मुकाम होता है कि कंटिन्यूसली मेरे ऊपर एक कैफियत तारी होती है या एक मेरी सिर्फ बन जाती है, मेरी एट्रीब्यूट बन जाता है। वो सच बोलना मेरा एट्रीब्यूट बन जाता है, मेरा दूसरों से अच्छे तरह बात करना एट्रीब्यूट बन जाता है। तो मेरा ये एट्रीब्यूट क्यों नहीं है कि मैं हमसाये से अच्छा सलूक करूं, मेरा एट्रीब्यूट क्यों नहीं है बीवी से अच्छा सलूक करूं, शौहर से अच्छा सलूक करूं वगैरह वगैरह। तो अब हम गौर करेंगे ना, इसका मतलब है हमें पता होता है, नॉलेज होता है लेकिन हम कर नहीं रहे होते, कोई और इशू है। तो वो इशू भी अल्लाह ताला ने हम पे खोल दिया, आप सल्लल्लाहु अलैहि वसल्लम अल्लाह ताला ने उसे खोल दिया। वो इशू क्या है कि अल्लाह ताला का तुम्हारे अंदर एक नफ्स भी है जो दूसरे लोग यानी दूसरी मखलूकात के अंदर नहीं, कि नफ्स भी है तुम्हारे अंदर। और ये फर्क है फरिश्तों और इंसानों में मेनली, कि फरिश्तों को अल्लाह ताला जो हुक्म देते हैं वो पूरा कर देते हैं क्योंकि नफ्स नहीं है। हमारे अंदर अल्लाह ने नफ्स भी रख दिया। नफ्स क्या होती है उसको मैं बता दूं, यूं समझे कि जो डिजायर्स जहां पैदा होती है ना वहां वो नफ्स है। हमारे अंदर एक डिजायर्स पैदा होती है, मैं चाहता हूं कुछ, ये डिजायर्स कहां पैदा होती है हमारे नफ्स में। तो हमारे अंदर नफ्स हमारी डिजायर्स होती है। अब उसी चीजों को मैं इंप्लीमेंट करूं, सुबह सोना मेरी डिजायर है, मैं चाहता हूं आराम से सो, मेरी डिजायर है कि मुझे बिल्कुल एक्यूरेटली जो मैं चाहता हूं वो हो। मेरी बीवी वैसे नहीं करती तो मुझे गुस्सा आ जाता है, हमसाया वैसे नहीं करता मुझे गुस्सा आ जाता है। मैं चाहता हूं, मेरी डिजायर है कि मुझे इतना माल मिलना चाहिए, मुझे अगर हलाल से नहीं मिल रहा मैं हराम करना शुरू कर दूंगा, झूठ बोलना शुरू कर दूंगा। तो एक्चुअली मैं डिजायर्स पूरी कर रहा हूं। तो ये जो डिजायर्स वो वजह है या नफ्स वो वजह है जिसकी वजह से मैं इल्म पे अमल नहीं कर रहा, यानी कि जो मुझे पता है ये रास्ता जाता है स्टिल मैं उसे डेविएट कर रहा हूं इस नफ्स की वजह से जो मुझे पुल कर रहा है उस रास्ते से। तो अब मैं उस बात पे दोबारा आता हूं कि रास्ता मंजिल पे पहुंचने के लिए एक रास्ता पता होना चाहिए, दूसरा फोर्स भी चाहिए कि जो पहुंचा दे। फॉर एग्जाम्पल मैं जब रास्ते में आया हूं कितने एग्जिट्स आए, ये एग्जिट 1, 2, 3, 4, 5, 6, 15 वो एग्जिट्स थे। अगर मैं उसमें चढ़ जाता जान के या गलती से मैं डेविएट हो जाता, मैं मंजिल पे ना पहुंचता। इसी तरह ये समझ लें कि नफ्स जो है हमें एग्जिट्स देता है, ये झूठ बोल के ये एग्जिट ले लो, ये गुस्सा करके एग्जिट ले लो, ये करके ये एग्जिट ले लो। अब मैं अपनी डेस्टिनेशन की तरफ नहीं जा रहा, गो के मैं जितना मर्जी समझता हूं मैं जा रहा हूं, मैं डेविएट हो चुका हूं उस रास्ते। अब उस रास्ते पे रखने के लिए मुझे एक फोर्स चाहिए, चलाने के लिए एक फोर्स चाहिए, दूसरे लफ्जों में नफ्स को काबू करने की एक फोर्स चाहिए। और वो फोर्स क्या है वो मैं ब्रीफली बता देता हूं। जिस तरह मैंने कहा इंसान के अंदर एक नफ्स है, इसी तरह एक कल्ब भी है, एक है ना फिजिकल हार्ट उसकी बात नहीं कर रहा, एक स्पिरिचुअल हार्ट भी है। हम दो चीजों का मजमू है, एक ये बॉडी और एक स्पिरिट का। कुरान पाक में अल्लाह ताला ने कहा कि वो यसअलून का ने रूह, ये रूह के बारे में पूछते हैं तो उन्हें कह दें, बोले रूह में नमरी रब्बी, कि रूह अल्लाह का अमर है और आपको इसके बारे में थोड़ा इल्म दिया गया। तो रूह का हमें बता दिया गया, वो भी ये देखें नबी इंफॉर्मेशन दे रहे, ये इंसान की अकल में नहीं आ सकती, इंसान बॉडी तक, क्यों मैटर तक है ना, तो बॉडी मैटर है। अब रूह मैटर नहीं है, वो अल्लाह का अमर है, जिस तरह अल्लाह ताला नजर नहीं आते रूह भी नजर नहीं आते, तो हमारे अंदर रूह भी है, और वो उसको कौन गाइड कर रहा है, ये कौन उस पर रूल कर रहा है रूह पे, वो कल्ब है। हदीस पाक का मफहूम है कि इंसान का संवरना उसके कल्ब पे मुनसर है, कि जब उसका कल्ब संवरता है तो इंसान संवरता है, जब उसका कल्ब बिगड़ता है तो इंसान बिगड़ जाता है, इस तरह के अल्फाज हदीस पाक में है, उसको मफहूम ये। तो बताया कि कल्ब लीड कर रहा है तुम्हें, अब यूं समझे, मैं अपनी बात को ब्रीफ करता हूं, अब ये कल्ब वर्सेस नफ्स, कल्ब वर्सेस नफ्स, कल्ब वर्सेस नफ्स, इससे बहुत सारे क्वेश्चन आंसर हो जाएंगे। देखें, अब मेरी सारी जिंदगी पुल चल रहा है कल्ब वर्सेस नफ्स, कल्ब को क्या चीज तकवीयत पहुंचाती है, हदीस पाक का मफहूम है मिश्कात शरीफ की, कि हर चीज को साफ करने की एक चीज होती है, और कल्ब को साफ करने वाली चीज वो अल्लाह का जिक्र, उसके पॉलिश, उसको साफ करने वाली चीज अल्लाह का कर जिक्र, अल्लाह की याद, इसमें सारी शरीयत आ जाती है। तो अल्लाह की याद की कसरत जब इंसान करता है तो कल्ब डोमिनेट करना शुरू कर देता है और नफ्स नीचे होना शुरू हो जाता है। अगर मैं ये ना करूं तो बाय डिफॉल्ट कल्ब नफ्स डोमिनेट कर जाएगा। अब यूं समझे कि दो बैलेंस के दो पलड़े हैं, एक ऊपर जाता है दूसरा खुद ही नीचे आ जाता है। तो जब मैं कल्ब पे मेहनत करता हूं तो फिर कल्ब डोमिनेट कर जाता है, नफ्स नीचे आ जाता है, और अगर मैं ये छोड़ देता हूं तो नफ्स खुद खुद डोमिनेट करता है। नफ्स को डोमिनेट करने के लिए कोई मेहनत नहीं करनी पड़ती, जिस तरह जंगल में जड़ी बूटियां खुद ही उगती हैं, हाँ उसको गार्डन बनाने के लिए एक मेहनत करनी पड़ती है, उसमें तराश फराश करनी पड़ती है, फूल उगाने पड़ते हैं, इसी तरह कल्ब को डोमिनेट करने की मेहनत है, नफ्स को डोमिनेट करने की कोई मेहनत नहीं है। नफ्स को आप ना, कल्ब को ना मेहनत करें, नफ्स खुद खुद डोमिनेट हो जाएगा, तो डिजायर आनी शुरू हो जाएंगी कि हाँ डिजायर डिजायर डिजायर। अब उस, अब मैं इसके अगर डायग्नोसिस पे जाऊं कि क्यों इंसान इल्म पे अमल नहीं कर रहा होता, क्यों उसे पता है कि रास्ता जाता है फिर डेविएट कर जाता है, क्योंकि अपने कल्ब पे वो कोई मेहनत नहीं कर रहा। अब हम खुद अपना एनालिसिस करें, कितना हम टाइम कल्ब की मेहनत पे लगाते हैं, या जो अल्लाह ताला ने आप सल्लल्लाहु अलैहि वसल्लम बता दिया कि जिक्रुल्लाह करो, उसमें हम कितना टाइम लगाते हैं। अगर हम नहीं लगा रहे तो हमें अपना डायग्नोसिस पता चल गया कि मैं क्यों, मेरा नफ्स मुझ पर डोमिनेट कर जाता है। तो इसलिए इन शॉर्ट अगर मैं कहूं, अब रास्ते डेस्टिनेशन तक पहुंचने के लिए मुझे दो चीजें चाहिए, इल्म और जिक्र, इल्म और जिक्र। इनमें से एक चीज को भी लूंगा ना, मैं डेस्टिनेशन तक नहीं पहुंच सकता। अगर मैं लेट्स फॉर जिक्र को ही ले लू, मुझे रास्ते का ही ना पता, तो फिर मैं गुमराह हो जाऊंगा, फिर डेविएट हो जाऊंगा, फिर मैं जैसे कई ऐसे भी हैं जिक्रुल्लाह तो करते हैं नहीं, कहते नमाज की जरूरत। तो अब वो भी एक एक्सट्रीम है, अब वो क्या है, वो इल्म को नहीं ले रहे। इल्म की भी चाहिए कि मुझे क्या क्या करना है अल्लाह तक पहुंचने की, और जिक्र भी चाहिए कि जो मुझे फोर्स दे, जो कि मुझे कैपेबल कर दे उस तक पहुंचने के। ये दोनों चीजें साथ होंगी तो मैं मंजिल तक पहुंच सकता हूं। अगर इनमें से एक चीज भी लैक कर जाएगी ना, मैं मंजिल तक पहुंच सकता हूं। तो इसलिए अपने वक्त को इन दोनों चीजों के लिए फारिग करना, ऑब्वियसली वक्त मांगती है, मैं इल्म के लिए भी मुझे वक्त चाहिए, और मुझे जिक्र के लिए भी वक्त चाहिए, अल्लाह की याद के लिए, नमाज के लिए टाइम फारिग करना पड़ता है, नमाज अल्लाह की याद के लिए, वाकई में सलात अल जिक्र, नमाज कायम करो मेरी याद के लिए। तो टाइम दोनों के लिए इंसान को फारिग करना। अब अगर इंसान का एम क्लियर होना, मैंने वहां पहुंचना, और ये दोनों चीजें मेरी नेसेसिटी है वहां तक पहुंचाने के लिए, तो फिर इंसान खुद ही टाइम फारिग करेगा। जैसे मैंने पहले बताया, अगर एम उसे क्लियर है, डेस्टिनेशन क्लियर है, मैंने वहां तक पहुंचना है, क्या नेसेसिटीज है, मैं खुद ही उसके लिए फारिग करूंगा, बेशक बेशक मेरे जो मर्जी हाल आ जाए। मैं कहूंगा अगर मैंने इनको छोड़ दिया तो मैं कैसे पहुंचूंगा मंजिल। तो ये कॉन्सेप्ट सारे क्लियर होने चाहिए। ये कॉन्सेप्ट कैसे क्लियर होते हैं, ऑब्वियसली ये कुरान पाक और आप सल्लल्लाहु अलैहि वसल्लम की जात अक्दस है जो हमें ये कॉन्सेप्ट क्लियर कराती है। अगर मेरे कॉन्सेप्ट ये क्लियर नहीं है तो फिर वही वेस्टेज ऑफ टाइम। जैसा कुरान अब खोले, अब इस बैकग्राउंड जो मैंने पिछले 15-20 मिनट में या आधे घंटे में बात की है, अब इस बैकग्राउंड को रख के कुरान खोले, अब आपको यही चीज नजर आएगी, कल्ब का तस्करा, कि कल्ब कैसे संवरता है और कैसे बिगड़ता है। कल्ब का बकायदा, कल्ब का वर्ड ही सर्च करें, जैसे अब सर्च इंजन आ गया, अब कल्ब लिख के सर्च करें, कितनी आयात निकल आएंगे कल्ब के मुताबिक कि कल्ब बिगड़ता है। फला तो ते मन अब फलना कल्ब हो, कि उसकी इताअत ना करो जिसका कल्ब अल्लाह की याद से गाफिल। کن کے متعلق بات ہو رہی ہے؟ کفار کے بڑے امراء کے متعلق، کہ وہ بڑے بڑے امیر لوگ، ان کے متعلق اللہ تعالیٰ کہتے ہیں ان کے قلب اللہ کی یاد سے غافل ہے، وہ ان کے قلب نہیں ہے، وہ نفس ہے بس. تو اس لیے، اور پھر واقعات دیکھنا شروع کریں، کیونکہ بہت ساری سٹوریز قرآن کے اندر ہیں، وہ ساری سٹوریز کو پڑھیں اس نظریے. بالکل اللہ تعالیٰ ہمیں یہی گائیڈ کر رہے ہیں کہ ایم ہے کہاں تک پہنچنا ہے، اور میں ڈیویشن کیا تھی یا اس میں کیا ایگزٹس کیا ہوتے. حضرت یوسف علیہ السلام کے قصے کی میں اگزامپل دیتا ہوں مختصر طور پہ، تو بات واضح ہو جائے گی. حضرت یوسف علیہ السلام پیدا ہوئے، ان کے بھائی تھے، انہوں نے خواب دیکھا. جب خواب سنایا یعقوب علیہ السلام کو، تو انہوں وہ سمجھ گئے کہ خواب کی تعبیر، تو انہوں نے منع کیا بھائیوں کو نہ بتا. اب دیکھیں یہ ساری اس چیز کی جو میں نے بات کی، یہ اپلیکیشن ہے اس میں اگزامپل، اور قرآن بھرا ہوا ہے اس چیز. اب انہوں نے جب یعقوب علیہ السلام کو بتایا، انہوں نے کہا اپنے بھائیوں کو اس کا تذکرہ نہ کرنا. بھائیوں نے دیکھا کہ یعقوب علیہ السلام یوسف علیہ السلام سے بڑی محبت کرتے ہیں، ان کے اندر جیلسی آ گئی، حسد آ گیا کہ کیوں محبت کرتے ہیں. اب دیکھیں ساری بات کو اپلائی کریں، یہی لائف ہے. دوسرے لفظوں میں اب لائف کو یوسف علیہ السلام کے قصے میں دیکھیں، یہی ہماری زندگی میں ہو رہا ہے کہ رشتہ دار وہ یہ کہہ رہا ہے، وہ یہ کہہ رہا ہے، وہ یہ کہہ رہا ہے. اب یہ اسی طرح اس واقعے میں یہ اللہ تعالیٰ نے دکھایا کہ ان کے بھائی جیلس تھے، تو انہوں نے کیا کیا جیلسی کے اندر کہ انہیں جا کے کچھ نے کہا قتل کر دو، کچھ نے کہا قتل نہ کرو، جا کے کنویں میں کہیں پھینک آؤ. تو کمیونیکیشن ایسی تو نہیں تھی، انہیں کنویں میں پھینک گئیں گے بات ختم ہو جائے گی، وہ کنویں میں پھینک گئے جا کے. اب جب کنویں میں پھینک گئے تو وہاں سے ایک قافلہ گزرا اور اس نے ان کو نکال کے پھر بازار میں بیچ دیا. مختصر طور پہ قصہ سنا، لیکن پوائنٹس میں بتا دوں گا کہ کیا اپلائی کرنے. تو اب وہ جو جنہوں نے نکال کے بازار میں بیچا، ان کے نزدیک پیسہ اہم تھا، ان کے نزدیک پیسہ اہم تھا، کیونکہ ایک چیز ملی انہوں نے کہا فوراً بیچ دو پیسے مل جائیں گے، اس میں انسان بکتے تھے. تو جب وہ بیچا تو وہاں سے یوسف علیہ السلام کو وہاں کے جو گورنر سمجھ لیں، جو تھا مصر کا سمجھ لیں، تو اس نے خرید لیا. جب اس نے خریدا تو ان کی بیگم نے کہا ان کو ہم پالتے ہیں، اس کو بیٹا بنا لیتے ہیں اور اس کو گھر میں رکھتے ہیں. اب یہاں پہ یہ بھی میسج دے دوں کہ اپنی زندگی میں رکھیں تو ایسے حالات آتے ہیں. اب یوسف علیہ السلام وقت کے نبی تھے یا بننے والے تھے، نبی کی اولاد تھے. اب نبی کی اولاد پہ ایسا غم آ رہا ہے، نبی پہ ایسا غم آ رہا ہے، نبی کی اولاد پہ ایسے حالات آ رہے ہیں، تو ہم جیسا کون آبجیکٹ کر سکتا ہے کہ میرے اوپر یہ حال آ گیا، میرے اوپر وہ حال آ گیا، میرے ساتھ یہ ہو گیا، میرے بیٹے کے ساتھ کون کیوں آبجیکٹ کر سکتے؟ جب ہم بیاہ کے ساتھ ہو رہے ہیں، کیوں زندگی ہے، یہ زندگی حالات اور احکام کے ذریعے سے کوشچنس ہیں. تو اب دوسرا بھی علماء نے یہ لکھا کہ دیکھیں یوسف علیہ السلام کو مصر کے حالات ٹھیک کروانے تھے، اللہ تعالیٰ کا ایم کیا تھا کہ یوسف علیہ السلام سے مصر کے حالات ٹھیک کرانے، اور ان کو کس راستے سے وہاں پہنچایا جا رہا ہے، اس بازاروں کے راستے سے، کنویں کے راستے. تو اللہ تعالیٰ کی پلاننگ علیحدہ ہوتی ہیں. ہمیں آبجیکٹ نہیں کرنا چاہیے کہ میرے ساتھ یہ کیوں ہو رہا ہے، وہ کیوں ہو رہا ہے، یہ حال کیوں آ گیا، وہ حال کیوں آ گیا، ہمیں نہیں پتا ہمارے لیے کیا بہتر ہے. تو جب وہ اس گھر میں گئے تو وہاں پہ اس عورت نے ان پہ، جو بڑے ہو گئے اور ان کا حسن بہت تھا، تو اس عورت نے ان کو گناہ کی دعوت دی. اب یہاں پہ یہ میسج مل گیا کہ دنیا میں یہی ہوگا، گناہ کے آپشن اویلیبل ہوں، گناہ کے آپشن کھلی ہوں گی. یوسف علیہ السلام وہاں سے بھاگے، تو یہ ہمیں میسج دے دیا کہ اسی طرح تم نے کرنا ہے. اب یہ نہیں کہہ سکتے جی گناہ کے آپشنس کیوں ہیں، گناہ کے آپشن نہیں ہوں، جی وہ تو رہیں گی، یہ دنیا ہے، ایگزامینیشن ہال ہے، کوشچنز آئیں گے، یہ میرا کام ہے کہ اس کا آنسر سیکھوں. انہوں نے اس وقت اس عورت کا نفس ڈومینیٹ کر رہا تھا، حضرت یوسف علیہ السلام کا قلب ڈومینیٹ کر رہا تھا. وہ نفس کے پیچھے لگ کے اس نے گناہ کی کوشش کی، انہوں نے قلب کی قوت کو استعمال کرتے ہوئے اس کو بھاگے ادھر، حتیٰ کہ آخر کا انہیں جیل میں ڈال دیا گیا اس عورت کے کہنے پہ. جب جیل میں ڈالا گیا، پھر دیکھیں جیل میں گئے تو اب عام انسان اگر جیل میں چلا جائے، اس کا کوئی گناہ نہ ہو، تو اس کا کیا حال ہوگا؟ وہ یہ کہ میرے ساتھ یہ کیوں ہو گیا، کیا ہو گیا. اب وہ ایم اورینٹڈ تھے، وہ حالات میں نہیں الجھنا، وہی بات ہے، حالات میں کیوں الجھوں میں؟ جیل میں آ گیا، اب میں نے کیا کرنا ہے، اب کیا کرنا ہے؟ سامنے کچھ بندے بیٹھے ہیں جو جیل میں موجود ہیں، تو کیا کروں؟ ان سے بھی بات کر دوں، مطلب کہ ٹائم یوٹیلائزیشن. دیکھیں جو ایم اورینٹڈ ہے وہ ٹائم نہیں ویسٹ کرتا. جیل میں چلا گیا تو کیا وہاں پہ کچھ نہیں ہو سکتا، وہاں پہ بھی بالکل ایم اورینٹڈ، یہاں پہ بھی ٹائم یوٹیلائز کرو. اور ٹائم یوٹیلائز کتنا، آیت مبارکہ پہ غور کریں تو انہوں نے یہ کہا کہ میں تم سے ایک بات کرنا چاہتا ہوں، یوسف علیہ السلام، مفہوم ہے ان کا، और उन्होंने एक्चुअली ख्वाब पूछा था कि मैं ख्वाब आया इसकी ताबीर बताया। उन्होंने कहा मैं ताबीर बताता हूं लेकिन मैं तुमसे एक बात करना चाहता हूं, और वो बात मैं कितनी करूंगा कि खाना आने वाला है, खाने तक मैं बात करूंगा। अब उलमा ने लिखा कि टाइम ड्यूरेशन क्या होगा, मतलब थोड़ा सा होगा लेकिन टाइम यूटिलाइजेशन, कि उस दौरान भी उन्होंने कहा कि अल्लाह ताला की तौहीद को बयान कर दिया, इतने से वक्त में भी उसको वेस्ट नहीं किया और उसको उसको भी यूटिलाइज कर लिया। ये होता है इमरेंटेड बंदे का हाल, वो टाइम नहीं वेस्ट करता एक एक लम्हे को, बल्कि अगर उसे हो कि ये टाइम वेस्ट हो रहा है तो उस चीज को छोड़ता है। तो फिर जो ख्वाब आए उन दो शख्स को, मैं मुख्तसर तौर पे बस ये कहता हूं कि वो उनमें से एक शख्स छूट गया और एक शख्स को सजा हो गई, यानी उनको ख्वाब आए थे तो एक को सजा दे दी गई और एक को छूट गया। जो छूटा था हजरत यूसुफ अलैहिस्सलाम ने उसको बस ये कहा कि जाके बादशाह से कहना कि मेरा हाल कहना कि मैं बेगुनाह पड़ा हूं, इतने साल गुजर गए। तो वो बादशाह के पास जब गया उससे भूल गया कि मैंने कुछ बात करनी है। लेकिन कुछ सालों बाद बादशाह को एक ख्वाब आ गया और उसने उस ख्वाब की ताबीर लोगों से पूछी, किसी को नहीं पता थी। उसने कहा कि हाँ, उसे तब रियलाइज हुआ कि ख्वाब की ताबीर तो जेल में एक शख्स बताते हैं, तो उन्होंने रेफर किया कि उनके पास पूछते हैं, उनको पता है। उन्होंने कहा जाओ पूछो। तो यूसुफ अलैहिस्सलाम से उन्होंने नहीं कहा कि तुमने क्यों नहीं बताया। देखिए उलझना, वही बात मैसेज कि उलझना नहीं होता, जो हो रहा है प्लैंड हो रहा है, अल्लाह की तरफ से हो रहा है। ये सारे एग्जाम्स हैं, ये सारे क्वेश्चंस हैं, इसको ऐसे लेना। अब देखो इंसान की अप्रोच ही बदल जाती है, इंसान जिंदगी के गुजारने का तरीका ही बदल जाता है। ना कोई डिप्रेशन, ना कोई एंग्जाइटी, जो मर्जी हाल। अब वो ये नहीं उससे उलझ गया कि तुमने क्यों नहीं बताया, उन्हें उसने सिर्फ ये कहा कि शैतान ने मुझे भुला दिया, मैं भूल गया, लेकिन अब मैं बताऊंगा, आप पहले ख्वाब की ताबीर बताए। हजरत यूसुफ अलैहिस्सलाम ने ख्वाब की ताबीर बताई, उसका हल भी बता दिया कि ये उसका हल है, इस तरह से उसके मैनेज करें। तो जाके लेकिन उन्होंने कहा, जब बादशाह को बताया, बादशाह ने कहा उनको बुलाओ। तो बादशाह ने जब कहा उन्हें बुलाओ, तो उन्होंने कहा कि नहीं, पहले मेरी सफाई सामने रखें कि मैं गुनहगार नहीं हूं, बेगुनाह यहां पड़ा हूं। तो हत्ता के उन्हें बेगुनाह साबित हो गए, बाहर आ गए। बादशाह के पास जब वो जाते हैं तो बादशाह कहता है कि अब इसको मैनेज करें। जो हाल एक कहत आने वाला था, ख्वाब इस तरह का था, कहत आने वाला, उसकी ताबीर ये थी कि कहत आने वाला। तो उन्होंने कहा कि आप ही मैनेज करें, आपने जो कहा है कि इसको सेव करें, इसको गोदाम में रख लें, सारे सामान को सेव कर लें और आगे यूज करें, अब आप इसको मैनेज करें। तो यूसुफ अलैहिस्सलाम ने वहां पे उसे कहा कि मैं जो ना आप जिस सारा शोभा मुझे दें, क्योंकि मैं अमानतदार भी हूं उसकी हिफाजत, दो वर्ड उन्होंने यूज किए, अमानतदार भी हूं हिफाजत करने वाला। तो उलमा ने इससे भी निकाला कि ये दो क्वालिटीज होती हैं कल वाले में। अब मैं कल वर्सेस नफ्स की बात करूं, कल वाले में ये क्वालिटीज होती हैं कि वो एक तो स्पेशलिस्ट यानी जिस फील्ड में होता है उसको एज ए अमानत के लेता है, उसको एज ए अमानत लेता है, यानी कि उसका जो नॉलेज अप टू डेट नॉलेज होता है उसको लेता है। और यही यूसुफ अलैहिस्सलाम का हाल। और दूसरी उनकी सिफत थी कि उन्होंने जब गए उस पोस्ट के ऊपर उस नॉलेज के साथ, तो फिर उन्होंने अमानतन उसको लेते हुए पूरी हक उसका हक अदा किया। तो ये हमें पता चल गया प्रैक्टिकल लाइफ में कैसे करना, कि हमने उसका अप टू डेट नॉलेज रखना है, ये दीन हमें कहता है। और इस आयत के तहत उलमा ने ये बात लिखी, और उसके बाद उसकी हक भी अदा करना है, उसकी अमानत से उसको अदा करना। तो जब वो वहां पे बैठे थे, अब वही भाई, क्योंकि कहत पूरा फैला हुआ था अरब इलाके में, याकूब अलैहिस्सलाम के वही भाई आते हैं गल्ला लेने, क्योंकि मशहूर हो गया कि वहां गल्ला मिलता है जब कहत पड़ा, तो वो आते थे। अब यूसुफ अलैहिस्सलाम ने जान लिया कि ये है वो मेरे भाई जिन्होंने मुझे कुएं में डाला था। अब इसका एनालिसिस करें अपने ऊपर, कुएं में डालने वाले भाई जिसकी वजह से वो इतनी मुश्किलात से गुजरे, जेल में सालों पड़े रहे और क्या क्या नहीं उनके साथ हुआ, वो उस वक्त पहचान गए कि ये वो मेरे भाई हैं। लेकिन उनकी चूंकि अप्रोच ऐसी थी, उन्हें पता था कि अल्लाह तक कैसे पहुंचना है, बल्कि उन्होंने एज ए अपॉर्चुनिटी इसको लिया कि ये एक अपॉर्चुनिटी अल्लाह के करीब होने। और किया क्या, इन शॉर्ट कि जब एक वक्त आया उन्होंने खोल दिया अपने भाइयों पे कि मैं तुम्हारा वो भाई हूं जिसको तुमने कुएं में डाला। वो हैरान हो गए कि अब बिल्कुल ही सिचुएशन बदली हुई है, उस वक्त हम आप पे डोमिनेट कर रहे थे, अब आप हम पे डोमिनेट कर रहे हैं। लेकिन यूसुफ अलैहिस्सलाम ने कहा कि ला तस्रीब अलैकुम अल्यौम, मैंने तुम्हें माफ कर दिया, कोई पकड़ नहीं। अब इस तरह के अखलाक वाला, उधर वो भाइयों का अखलाक था कि कुएं में फेंक रहे हसद की वजह से, इधर यूसुफ अलैहिस्सलाम का अखलाक है कि जब डोमिनेट कर रहे हैं फिर भी माफ कर रहे। तो ये दो करेक्टर्स अल्लाह ताला ने जगह जगह खोले, एक कल वाले होते हैं, एक नफ्स वाले होते हैं। नफ्स वालों की ये करेक्टर्स होते हैं, हसद, बुगज दूसरों का, और दूसरों की शहवत परस्ती और ये, और जो कल्ब वाले होते हैं वो इस तरह हया और पाकदानी वाले, दूसरों को माफ करने वाले, जिस शोबे में उन्हें डाल दो अमानतदार और अपने नॉलेज को अप टू डेट रखने वाले, ये अल्लाह ताला ने कंपैरिजन पेश किया। ये किससे? इसलिए अल्लाह ताला ने कुरान में बयान किया कि हमें उनसे मैसेज लें, मॉरल लेसन लें, अखज करके हम उसको फिर अप्लाई करें अपनी जिंदगी में। और फिर हज़रत यूसुफ़ अलैहिस्सलाम ने कहा कि देख लो, तुम उस वक्त डोमिनेट कर रहे थे, आज मैं डोमिनेट कर रहा हूं, किस चीज ने ऐसा पासे को पलटा? अल्लाह ताला ने मॉरल लेसन आखिर में जो जिक्र किया, इन्नहु मन यत्तकी व यस्बिर फइन्नल्लाह ला युज़ीउ अजरल मुहसिन। दो उसके लेसन थे, इन्नहु मन यत्तकी व यस्बिर, जो तकवा अख्तियार करता है, सब्र करता है, अल्लाह ताला उसका अजर जाया नहीं करते। तो तकवा कहते गुनाह छोड़ दो, सिंपल उसकी डेफिनेशन है, गुनाह ना करे। और मुझे पता है क्या क्या गुनाह है, नमाज छोड़ना गुनाह है, मुझे पता है आंखों का गलत इस्तेमाल गुनाह है, जुबान का गलत इस्तेमाल गुनाह, मुझे सब पता है, बीवी सब नाजायज गुस्सा करना, ये सब गुनाह है, मुझे पता है। तो गुनाह छोड़ दे और दूसरा उन्हें कहा सबर करे। सबर क्या मतलब कि अब देखिए सुबह फजर पे उठना मुश्किल है, अंडरस्टूड, सबर करे। सबर क्या होता है कि अपने आप को डिसिप्लिन करना, जैसे रोज मैं सुबह ऑफिस जाने को दिल नहीं कर रहा होता, मैं जाता हूं, क्या तो सबर करता हूं। मेरा कई बार दूसरे ऐसे देखे ना, कितने रिसेप्शनिस्ट होते हैं घर में, क्या इश्यूज होंगे, कितने इश्यूज होंगे, बीमार होगा, कोई गुस्सा होगा, लेकिन उन्हें ऑर्डर है कि वहां स्माइलिंग फेस रखो। क्या उनका दिल कर रहा होता वहां स्माइल करने को? नहीं, उनका ऑर्डर होते हैं, ओबे करते हैं। तो अल्लाह ताला ने हमें ऑर्डर कर दिया कि इसको स्माइलिंग फेस रखना है, दूसरों के साथ मुस्कुरा के मिलना है। अब मैं वो क्यों नहीं ओबे करता अल्लाह ताला के, जब अल्लाह ने कह दिया बीवी से स्माइलिंग फेस रखना, मैं क्यों नहीं रखता? अब मुझे क्वेश्चन करना है ना अपने आप से, क्योंकि मैं सबर नहीं कर रहा, मैं रिएक्शन शो करता हूं, बस रिएक्शन, ये हो गया मैं रिएक्शन, नहीं रिएक्शन नहीं, अपने आप को डिसिप्लिन करना, ये होता है सबर। तो जो तकवा और सबर वाले हैं उनका जजाया नहीं होता, बस। तो अब ये तकवा और सबर कैसे आए? इल्म तो मिल गया हमें, लेकिन वो अभी तक वो पार नहीं मिली, हमें वो ट्रेनिंग नहीं हुई, हमारे वो तरबियत नहीं हुई कि जो इस पे हम सबर और तकवा पे आ जाए। वो ट्रेनिंग और सबर वो कैसे होती है, उसके लिए अल्लाह ताला ने ये कहा कि तस्किया, तस्किया प्योरिफाई करना कल्ब को, जो मैं कह रहा हूं कल्ब को डोमिनेट करना, एक्चुअली उसके लिए जो कुरान वर्ड यूज करता है वो तस्किया कल्ब, तस्किया नफ्स का करता है, कि नफ्स का तस्किया या कल्ब को साफ करना या नफ्स का तस्किया करना, वो ये टर्म्स है कि इसको साफ करो, इससे गुस्सा निकालो, इससे हसद निकालो, इससे बुग्ज निकालो, माल की मोहब्बत निकालो, जो औरत की मोहब्बत निकालो, ये निकालो, ये सारा कुछ निकाल दो, इसको प्योरीफाई कर दो। जब ये शाइन करेगा तब अल्लाह की रिफ्लेक्शन, अल्लाह का नूर इसमें आ जाएगा। और ये मतलूब है, ये कोई ऑप्शनल चीज नहीं है। अगर ये इसको हम ऑप्शनल लेंगे, मैं ऑप्शनल लूंगा, तो रिजल्ट सही होंगे कि बस मैं बज़ाहिर शायद बहुत दीनदार नजर आऊं, लेकिन मेरे अंदर की हालत बिल्कुल ऑपोजिट होगी। बज़ाहिर मुझे हो कि मैं आलिम हूं, मुझे पता है कि अल्लाह तक कैसे पहुंचना है, लेकिन प्रैक्टिकल लाइफ में बिल्कुल उसके ऑपोजिट हूं। तो ये दोनों का बैलेंस, इल्म और जिक्र, इल्म और जिक्र, इल्म हासिल करना, उसके लिए टाइम फारिग करना, और जिक्र अल्लाह में वक्त निकालना, और अपने कल्ब को प्योरीफाई करना, उसका तस्किया करना। फिर देखे, फिर इंसान के सामने कुछ नहीं होगा सिवाय अल्लाह की ज़ात। इसे मुकाम एहसान एक और टर्म है, कहते हैं हर वक्त अल्लाह ताला की दात सामने होती है। वो क्या है? वो एक्चुअली इसी चीज का नाम है कि इतना प्योरीफाई हो जाता है उसे कोई सोचता ही नहीं अल्लाह के अलावा। अब ऐसे बंदे का क्या हाल होगा? फिर वही वक्त को ऐसे यूटिलाइज करेगा। मौलाना ज़करिया रहमतुल्लाह की मैं सवाने पढ़ रहा था, उनकी कहते ऐसे टाइम यूटिलाइज करते थे, मुफ्ती तकी उस्मानी साहब की मैं पढ़ रहा था, किसी जगह लेक्चर था टाइम मैनेजमेंट का, टाइम मैनेजमेंट का लेक्चर यूनिवर्सिटी में हो रहा था, और कोई आम मतलब बज़ाहिर दीनदार शख्स नहीं दे रहा था। टाइम मैनेजमेंट के लेक्चर देते हुए कि इस तरह टाइम मैनेज होता है, इस तरह टाइम मैनेज होता है, इस तरह टाइम मैनेज होता है। आखिर में उसने एग्जाम्पल दी, कहते एक बुक लिखी गई है, और वो लिखी कहाँ गई है? जहाज़ों के अंदर, एरोप्लेन्स के अंदर, एयरपोर्ट्स के अंदर, और इस तरह की जगहों पे अंदर। सारा वो बता रहा है, देखते थे, अच्छा टाइम मैनेजमेंट ऐसे होती है कि मतलब एक एक मिनट, एक एक सेकंड को कैलकुलेट करना। मैं गाड़ी में बैठा हूँ, ये कई लोग कहते हैं कि अल्लाह के जिक्र का टाइम नहीं मिलता, इतने बिजी स्केड्यूल है, टाइम ही नहीं मिलता। तो कहें कि कितनी जगह, अब फेसबुक पे कितना टाइम लग रहा है, व्हाट्सएप पे कितना टाइम लग रहा है, इंटरनेट पे कितना टाइम लग रहा है, उसको वेस्ट ही नहीं करा दे। हालांकि वो जो कई यूरोपियन लोग जो नॉन मुस्लिम्स हैं, उन्होंने कहा है कि अगर आप एक एम अचीव करना चाहते हैं तो कैसे टाइम को बचाएं, उसमें उन्होंने ये लिखी है बातें कि ईमेल्स को कैसे चेक करना है, कितना टाइम वहां से बचाना है, कितना टाइम यहां से बचाना है। उन्होंने ये बातें मेंशन की हुई है कि टीवी में कितना टाइम बचाएं, ना देखें, अगर टाइम वहां से बचाएं। उन्होंने यहां तक लिखा कि आप स्क्रीन में तमाशा देखने के बजाय अब अगर आप स्क्रीन में तमाशा देखते रहे तो आप वो नहीं बन सकते कि लोग आपको देखें। यानी उन्होंने इस तरह बताया लोग किसको देखते हैं जो कोई एम अचीव करता है। कहते हैं अगर टीवी को आप तमाशा देखते रहे तो लोग आपको नहीं देखेंगे क्योंकि आपको एम अचीव नहीं कर सकेंगे, आप टाइम वेस्ट कर रहे। ये उनकी बातें मैं बता रहा हूं। तो उन्होंने इस तरह कहा कि ये किताब जहाजों में लिखी गई है, एयरपोर्ट से बैठ के लिखी गई है, यहां लिखी गई है। अल्टीमेटली उन्होंने कहा आपको पता है कौन सी किताब और किसने लिखी? उन्होंने कहा किसने और कौन सी किताब? उन्होंने कहा कुरान पाक की तफसीर मुफ्ती तकी इस्माइल साहब ने जहाजों में बैठ के एयरपोर्ट से बैठ और वहां पर जो टाइम बचता था वो वहां पर लिख लेते थे। और वहां साहिबन इतना बिजी इंसान वो यहां से टाइम निकालते। तो ये टाइम मैनेजमेंट की बात है, नथिंग एल्स। ये टाइम मैनेजमेंट की बात है। और जब अल्लाह ताला के एम सामने रख के इंसान टाइम मैनेज करता है तो अल्लाह ताला बरकत भी डाल दे। एक वर्ड बरकत भी है। हम कैलकुलेटेड लोग हैं कि अच्छा 24 आवर्स हैं, अगर 2 मिनट पर नफल होंगे तो ये कैसे हो सकता है, ये कैसे हो सकता है। एक चीज बरकत भी होती जब वो इंसान की जिंदगी में आता है, हम इंसान खुद हैरान हो जाता है। ऐसे भी उलमा गुजरे हैं कि जिन्होंने 18,000 किताबें लिखी हैं। अब उसके पेजेस कितने होंगे? अब पर डे उनकी एज से डिवाइड करें तो यकीन नहीं आता, वो तकरीबन 30-40 पेजेस पर डे बनते हैं। तो हैरान होता है कि हम 30-40 पेजेस पर डे पढ़ नहीं सकते, वो लिख लेते थे। हाउ इज इट पॉसिबल? और हालांकि फारिग नहीं बैठते थे, बीवी बच्चे भी हैं और लोगों लोग भी हैं, स्टूडेंट्स भी हैं, सोना भी है, जागे, सब कुछ हो रहा है, लेकिन वो करके। और पुरानी बात भी नहीं, इन्हीं सदियों में इन्हीं अदवार की बात हो रही। तो ये क्या ही बरकत होती है जब इंसान गुनाह छोड़ देता है ना। जाहिर बात है एम ओरिएंटेड जो अल्लाह तक जा रहा है वो गुनाह नहीं करेगा। वो आंखों की हिफाजत, जुबान की हिफाजत, बीवी को खुश रखता है, सारी चीजें हैं उसकी जिंदगी में। तो जब ऐसा इंसान खुद ब खुद जिंदगी में बरकत आती और फिर ना सिर्फ टाइम में, सेहत में, उम्र में, हर चीज में वो खुद देखता है कि कैसे हो रहा है। वो खुद कई बार हैरान हो जाता है कैसे सब कुछ हो रहा है, कि इतनी सी एज में ये सब कुछ कैसे अचीव हो गया, इतनी सी जिंदगी में ये सारा कुछ कैसे अचीव हो गया। ये कुछ नहीं होता, ये अल्लाह की रहमत और बरकत होती। तो खुलासा बात का ये है कि पहली चीज तो कि हर चीज का एम होता है और हम उस बंदे को अकलमंद तसव्वुर करते हैं जो एम ओरिएंटेड जिंदगी गुजारता है या एम ओरिएंटेड काम करता है। तो जिंदगी का सबसे बड़ा अकलमंद अल्लाह ताला उसे करा देते हैं जो एम ओरिएंटेड लाइफ गुजारता है। और एम ओरिएंटेड लाइफ क्या है? वो यही है कि अल्लाह ताला को मंजिल बना के बस सारी जिंदगी उस पर लगा दो। इसमें कहीं ये बात नहीं है कि दुनिया के काम छोड़ दो, दुनिया के बिजनेस छोड़ दो, अपने प्रोफेशन छोड़ दो, कहीं बात नहीं हो रही। बल्कि कितनी अहादीस ऐसी मिलती हैं, आप सल्लल्लाहु अलैहि वसल्लम ने एक शख्स से हाथ मिलाया, उसके हाथ सख्त थे, कहा क्या? कहते मैं काम ही है कि मजदूरी करता हूँ। तो आप सल्लल्लाहु अलैहि वसल्लम इतने खुश हुए, कहा अलकासिब हबीबुल्लाह, कि हाथ से मेहनत मजदूरी करने वाला अल्लाह का दोस्त। एक शख्स ने किसी नेक शख्स को देखा कि वो सारी रात काल में छत पे या किसी ओपन एरिया में नफल पढ़ते थे। वो जब भी रात को उठता तो देखता बड़ी हसरत से कि नफल पढ़ रहे हैं, दिल में हसरत करता कि अगर मेरे पास भी वक्त होता, यानी कि मैं इतना बिजी हूँ, मेरे इतने बच्चे हैं, मैं सारा दिन काम में लगा रहता हूँ, थक जाता हूँ, रात को सोना पड़ता, अगर मेरे पास होता कोई वक्त तो मैं भी ऐसे करूँ। उससे ये रोज सोचता था। तो मन वो शख्स मर गया तो किसी ने ख्वाब में देखा उनको, उसके उनका मुकाम दे दिया गया। कहा क्यों, ऐसा क्या हुआ? कहा कि उसकी नीयत बिल्कुल पुरखलूस नीयत थी, लेकिन वो फराइज वाजबात और सुनन पे चलता था, इन नफल पे वो इसकी नीयत थी, अगर मेरे पास और वक्त होता मैं करता। तो कहने का मतलब कि फराइज वाजबात सुनन करें, और ये नहीं कहा जा रहा कि दुनिया छोड़ के बैठ जाए, दुनिया को साथ लेके इस अप्रोच के साथ चलें तो देखें फिर कैसे इस ना सिर्फ जो मुसलमान जिस मसाइल में फंसी हुई है उससे कैसे निकलती। इस वक्त तो डिस्टॉर्टेड मेंटेलिटी है कि जी ये करूं या ये करूं, ये कर लिया तो दूसरी चीज कैसे आएगी, दीन पे आ गया तो दुनिया निकल जाएगी, दुनिया कर ली तो दीन निकल जाएगा। ऐसी बात नहीं है, अल्लाह ताला हमें प्रैक्टिकल दीन दिया है, हमें पता होना चाहिए कि क्या उसकी प्रैक्टिकलिटी है। देखें अगर मैं बात को खुलासा बयान करूं, प्रैक्टिकल एस्पेक्ट से बात करूं, तो दिन का 1-1.5-2 घंटा रख ले कि ये मेरा इस इल्म और जिक्र के लिए। 24 आवर्स है ना, मैं कैलकुलेट करूं 2-2 घंटा मेरा इल्म और जिक्र के लिए, 22 आवर्स प्रोफेशन के लिए। ऑब्वियसली इसमें सोना होगा तो उसको कैलकुलेट 6-7 घंटे, उसके 5-6 घंटे वाइफ के, बाकी जो 10 आवर्स मेरे ऑफिस के हैं, बाकी 1-2 घंटा भी अगर वो निकालता है कंटिन्यूटी के साथ مستقل مزاجی کے ساتھ خود زندگی دیکھے کیسے بدل گئی، خود دیکھے یہ جو سارا میں نے بات کی وہ کیسے یہ میں اچیو ہوا. لیکن مسئلہ کہاں ہوتا ہے، وہی پریکٹیکل لائف میں کرتے ہی نہیں، ایک گھنٹہ بھی نہیں نکالتے. اب بغیر کچھ کیے تو کچھ حاصل نہیں ہوگا، نہ علم ہوگا نہ ذکر ہوگا اور نہ کوئی اور ایم اچیو ہوگا. تو یہی ہے میسج کہ ایم اورینٹڈ لائف ہو، پتا ہو ایم کیا ہے، علم و ذکر کے لیے تھوڑا وقت فارغ ہو، اور جس میں دوسروں دیکھیں تبلیغ بھی کیا ہے، تبلیغ بھی دوسروں کو اس چیز پہ لانے کا نام. اب جو میں نے بات پچھلے 50 منٹس میں کی ہے، اس چیز پہ لانے کا نام ہی تبلیغ. علم و ذکر جو اس کا سینٹرل پوائنٹ ہے، اس چیز کے اراؤنڈ تبلیغ گھومتی ہے. ایک بزرگ نے یہ کہا، کہتے ہیں کہ مولانا الیاس رحمت اللہ علیہ نے 6 باتوں کا ذکر کیا، تو علم و ذکر کو اکٹھا رکھا، علم و ذکر کو اکٹھا رکھا. حالانکہ اگر وہ علم و ذکر علیحدہ کر دیتے تو 7 بن جاتے، طاقت، اللہ تعالیٰ کو طاقت پسند ہے تو طاقت بن جاتے. دیکھو انہوں نے اس کو علیحدہ نہیں کیا، انہوں نے کہا اس لیے علیحدہ نہیں کیا کہ یہ دونوں ساتھ ہیں اور ساتھ ہی رہیں گے، ان کو علیحدہ نہیں کیا جا سکتا. یہ سینٹرل پوائنٹ ہے، علم و ذکر سے ہی نماز زندہ، عقیدے زندہ ہوتے ہیں، علم و ذکر سے ہی اللہ کی محبت پیدا ہوتی ہے اور انسان توحید پہ آتا ہے، علم و ذکر سے انسان نماز پہ اس کی نماز بنتی ہے، ذکر والی نماز بنتی ہے، علم و ذکر سے ہی اس کے اندر اخلاق زندہ ہوتے ہیں، علم و ذکر سے ہی اس کے اندر اخلاص آتا ہے، اور علم و ذکر کو لے کے دنیا میں پھرنے کا نام ہی تبلیغ. یہ علم و ذکر ہی ہے جس کے گرد سب کچھ گھومتا. تو اور ہر چیز وقت مانگتی ہے. ہمیں بینگ اے مسلم، دیکھا ہمارے بہت بڑی رسپانسبلٹی ہے، ہم یہ نہیں بہانہ کر سکتے، یہ کہہ سکتے ہمارے وقت نہیں ہے، یہ نہیں ہم کہہ سکتے. ہم اللہ تعالیٰ چاہ گئے ہیں وقت ہی نہیں تھا یہ کسی چیز کا، تو اللہ تعالیٰ وہ اگر اعمال نامے میں دکھا دیا کہ یہ جی فیس بک کے لیے اتنا وقت، واٹس ایپ کے لیے اتنا وقت، اور فلاں ایکٹیویٹی کے لیے اتنا وقت، فلاں ایکٹیویٹی کے لیے، اور تمہارے ساتھ تمہارا کلیگ تھا، تمہارے پروفیشن میں تھا، تمہاری کوالیفیکیشن والا تھا، تمہارے جیسے وہ بھی شادی شدہ تھا، سب کچھ تھا، اس نے تو یہ اعمال نامہ لائے، تو آنسر نہیں ہوگا کسی کا. ہم ٹائم مینج نہیں کر رہے، ان شارٹ ہم ٹائم مینج نہیں کر رہے، جس کی وجہ سے ہم ایم اچیو نہیں کر رہے، اور نہ ہمیں ایم کلیریفائی ہو رہے ہیں، نہ ہم عمل پہ آ رہے ہیں، اور ہم بالکل ایک اپنی لائف کو کمپلیکس کر کے رکھ لیے. یہ 1-1.5-2 گھنٹہ دن میں نکالیں اور اس کو علم و ذکر پہ لگائیں، دیکھیں کیسے یہ سارا کچھ راستے پہ آتا ہے، امت راستے پہ آ جائے گی، ہماری جو بحیثیت امت کے مسائل کھڑے ہیں وہ کیسے ٹھیک ہوتے. تو ہوتا ہے نا کہ کسی ایم کو اچیو کرنے کا کیا طریقہ ہے، ایم اچیو کرنے کا ہے کہ اس کو پارٹس میں ڈیوائڈ کر لو، پارٹس کو فردر. فار ایگزامپل میں نے سال کے اندر یہ ڈگری اچیو کرنی ہے، میں کہوں گا کہ 3 منتھس میں مجھے کیا اچیو کرنا ہے، پہلے اس کو اس طرح کر لوں. 3 منتھس میں اس کو پر منتھ کیا کرنا ہے، پر منتھ پر ڈے کیا کرنا ہے، پر ڈے کو میں بتا رہا ہوں، پر ڈے یہ کرنا ہے کہ 1-2 گھنٹے اس کے لیے نکال، پھر دیکھے کہ کیسے سال میں اور 2 سال میں اور 3 سال میں ایم خود ہی اچیو ہونے شروع ہو جائیں گے، اور جب زندگی ختم ہوگی خود ہی اعمال نامہ ان شاء اللہ بھرا ہوگا. تو یہ ہے اس کا نسخہ. تو اللہ تعالیٰ سے پھر دعا بھی کرنی چاہیے، ہم اپنی قوت سے کچھ نہیں کر سکتے اللہ کی توفیق کے بغیر، تو اللہ سے دعا بھی کرے کہ اللہ تعالیٰ اس پہ عمل کی توفیق بھی نصیب فرما دے. وآخر دعوانا الحمدللہ رب العالمین. اللہم صلی علی سیدنا محمد وعلی آل سیدنا محمد وبارک وسلم. لا الہ الا انت سبحانک انی کنت من الظالمین. یا اللہ پاک آپ ہی دونوں جہانوں کے مالک ہیں، خالق ہیں، تمام تعریفیں، تمام بڑائیاں، تمام عظمتیں، تمام خوبیاں، تمام اچھائیاں، تمام پاکیاں آپ کے لیے ہیں. یا اللہ پاک آپ نے ہمیں مسلمان بنایا، یا اللہ پاک ایمان نصیب فرمایا، یا اللہ قرآن نصیب فرمایا، حضور صلی اللہ علیہ وسلم جیسے نبی نصیب فرمائے. یا اللہ پاک ہم آپ نے عقل دی، آپ نے علم دیا، آپ نے شعور دیا، آپ نے دنیا کی نعمتوں سے ہمیں مال مال کر دیا. یا اللہ پاک آپ کی طرف سے حجت تمام ہے، آپ کی طرف سے یا اللہ پاک ہر چیز ہمیں میسر ہے. یا اللہ پاک اپنی رحمت سے ہمیں روحانی نعمتیں بھی نصیب فرما دیجئے. یا اللہ پاک زندگی ایک بار ملی ہے، اس کو ضائع ہونے سے محفوظ فرما دیجئے. ہمیں یا اللہ پاک عمل پہ لے آئیے، یا اللہ پاک ہمیں عمل پہ لے آئیے، ہمیں با اخلاق انسان بنا دیجئے، با تقوی انسان بنا دیجئے، با عمل انسان بنا دیجئے. یا اللہ پاک اپنی رحمت والا معاملہ فرما،
اپنی رحمت والا معاملہ فرما. یا اللہ پاک ہم نے زندگیاں ضائع کر دیں, یا اللہ پاک بال سفید ہو گئے, یا اللہ پاک دل سیاہ ہو گئے, اپنی رحمت سے ان قلوب کو بھی منور فرما دیجئے. یا اللہ پاک نے قرآن میں فرمایا کہ میں نے تمہیں قطرے سے پیدا کیا, جوانی دی, اور جب یہ 40 برس کا ہوتا ہے تو شکر ادا کرتا ہے. یا اللہ پاک ہم 40 برس کے ہو گئے, یا اللہ پاک 40 برس کے ہو گئے, یا اللہ پاک ہمیں شکر گزار بنا دیجئے, بامن بنا دیجئے. یا اللہ پاک وقت کم رہ گیا, زندگی کا لمبا حصہ گزر گیا, یا اللہ پاک اپنی رحمت سے بامن بنا دیجئے. ہم مانتے ہیں یا اللہ پاک ہم بے طلبے ہیں, نا قدرے ہیں. یا اللہ پاک ہم, یا اللہ پاک ہم اپنی قوت سے کچھ نہیں کر سکتے, ہم نفس پرست ہیں, نفس ہمارے حاوی ہیں. یا اللہ لیکن آپ کے لیے کرنا آسان ہے, آپ کے لیے بنانا آسان ہے, ہمارے لیے بننا مشکل ہے لیکن آپ کے لیے بنانا آسان ہے. یا اللہ پاک آپ نے فضیل بن عیاض کو ڈاکوؤں کی سرداری سے ولیوں کا سردار بنایا, یا اللہ پاک کی رحمت کی نظر تھی. یا اللہ پاک ہم بھی نگاہوں سے ڈاکے مارتے ہیں, ہم بھی زبان سے ڈاکے مارتے ہیں, دوسروں کے دل توڑتے ہیں. یا اللہ پاک آپ وہی رحمت کی نظر ہم پہ ڈال دیجئے, ہمیں ولیوں کا سردار بنا دیجئے, ہمیں متقیوں کا سردار بنا دیجئے, ہمیں اپنے مقربین میں شامل کر دیجئے. یا اللہ قرآن میں آپ نے فرمایا کہ میرے کچھ مقرب ہوتے ہیں, یا اور یہ بھی کہہ دیا کہ آخری دور میں وہ کم ہوں گے, لیکن یا اللہ پھر بھی ہوں گے تو صحیح. یا اللہ ہمیں ان میں شامل فرما دیجئے. یا اللہ پاک چھوٹا منہ بڑی بات, لیکن یا اللہ پاک آپ کے خزانوں کو دیکھ کے, یا اللہ پاک ہم یہ بات کہہ رہے ہیں, آپ کی رحمتوں کو دیکھ کے یہ کہہ رہے ہیں. اپنی رحمت سے یا اللہ پاک ہمیں اپنے مقرب بنا دیجئے. یا اللہ پاک جب کوئی فقیر بڑے در پہ پہنچتا ہے سخی کے در پہ تو اونچی صدا لگاتا ہے, یا اللہ آپ سخیوں سے بڑے سخی ہیں, اور یا اللہ ہم فقیروں سے بڑے فقیر ہیں. یا اللہ ہم بھی اونچی صدا لگاتے ہیں. یا اللہ اپنا قرب نصیب فرما دیجئے, یا اللہ اپنا تعلق نصیب فرما دیجئے, اپنا ولی بنا دیجئے. یا اللہ پاک اپنی رحمت والی نظر ہم پہ ڈال دیجئے. یا اللہ جو گناہ ہو گئے یا اللہ اس کا حساب نہ لیجئے, یا اللہ جو گناہ ہو گئے حساب نہ لیجئے, اپنی رحمت سے معاف فرما دیجئے, اپنی رحمت سے معاف فرما دیجئے. یا اللہ پاک اپنی رحمت سے معاف فرما دیجئے. یا اللہ پاک ہم ساری رات بھی آپ کے ہاتھ سامنے روتے رہے تو یا اللہ کم ہے. یا اللہ پاک, یا اللہ پاک ہم اقراری مجرم ہیں. یا اللہ اقراری مجرموں سے دنیا میں بھی رحم کیا جاتا ہے. یا اللہ آپ بھی رحم والا معاملہ فرما دیجئے. یا اللہ ہم فہرست گننا شروع کریں تو یا اللہ گن نہیں سکتے جتنے گناہ ہو گئے. آنکھوں کا غلط استعمال, زبان کا غلط استعمال, کانوں کا غلط استعمال, سوچ کا غلط استعمال, یا اللہ جوانی کا غلط استعمال, مال کا غلط استعمال, لمبی فہرست ہے. یا اللہ اپنی رحمت سے یا اللہ معاف کر دیجئے, معاف کر دیجئے. یا اللہ پاک معاف کر دیجئے. یا اللہ پاک جو لوگ پریشان حال ہیں ان کی یا اللہ پریشانیوں کو دور فرما دیجئے. یا اللہ پاک جو اولاد نہ ہونے کی وجہ سے پریشان ہیں ان کو نیک صالح اولاد نصیب فرما دیجئے. جن کی اولاد ہے ان کی اولادوں کو نیک و صالح بنا دیجئے. والدین کی آنکھوں کی ٹھنڈک بنا دیجئے. یا اللہ پاک جو امراض میں مبتلا ہیں ان کو صحت کاملہ نصیب فرما دیجئے. یا اللہ پاک جو روحانی بیمار ہیں انہیں روحانی شفا نصیب فرما دیجئے. جو غصے کے یا اللہ مرض میں مبتلا ہیں ان کو اس کی شفا نصیب فرما دیجئے. جو شہوت میں مبتلا ہیں ان کے اس کی شفا نصیب فرما دیجئے. جو قرضوں میں مبتلا ہیں یا اللہ ان کی ادائیگی کی سبیل پیدا فرما دیجئے. یا اللہ آپ لوگوں کو زیادہ جانتے ہیں, یا اللہ لوگوں کے غموں کو جانتے ہیں. یا اللہ اپنی رحمت سے سب کے مسئلوں کا حل کر دیجئے. یا اللہ عافیت والی, ہم سب کے ساتھ عافیت والا معاملہ فرما دیجئے. ہمیں عافیت والی زندگی نصیب فرما دیجئے. عافیت کے ساتھ ایمان والی موت مدینہ طیبہ میں نصیب فرما دیجئے. عافیت کے ساتھ حشر کا معاملہ فرما کے بلا عذاب بلا حساب جنت و فردوس نصیب فرما دیجئے. یا رب العزت اپنی رحمت والی نظر ہم پہ ڈال دیجئے. جو فوت ہو چکے ان کی مغفرت فرما دیجئے. یا اللہ پاک ہمارے مشائخ, ہمارے اساتذہ, ہمارے والدین, ان کی صحت اور عمر میں برکت پیدا فرما دیجئے. یا اللہ پاک جو فوت ہو چکے ان کی مغفرت فرما دیجئے. درجات کو بلند فرما دیجئے. یا اللہ پاک مسلم امت پریشان ہے, اپنی رحمت سے یا اللہ پاک ان کی پریشانیوں کو حل فرما دیجئے. یا اللہ پاک ان کو سچی پکی توبہ کی نصیب توفیق نصیب فرما دیجئے. ہم سب کو سچی پکی توبہ نصیب فرما دیجئے. اللہ پاک اپنی رحمت سے ہم سب کو سچی پکی توبہ نصیب فرما دیجئے. یا اللہ پاک اپنی رحمت سے یا اللہ پاک مسلم امہ کے یا اللہ پاک ان غم و مشکلوں پریشانیوں سے نکلنے کا کوئی راستہ پیدا فرما دیجئے. آپ یا اللہ ہم نالائق صحیح, ہم یا اللہ پاک بے عمل صحیح. یا اللہ پاک آپ صلی اللہ علیہ وسلم کی امتی تو ہیں. یا اللہ پاک اسی کی لاج رکھ لیجئے, اسی کی لاج رکھ لیجئے, اسی کی لاج رکھ لیجئے. یا اللہ پاک ہمارے عملوں سے آپ صلی اللہ علیہ وسلم کتنا دل دکھتا ہوگا. یا اللہ پاک ہمارے حال پہ بھی کتنا دکھتا ہوگا، اپنی رحمت والا معاملہ فرما دیجئے، ہمارے عملوں کو بھی درست فرما دیجئے اور حال کو بھی درست فرما دیجئے۔ یا اللہ پاک، یا اللہ پاک جو خیریں آپ صلی اللہ علیہ وسلم نے مانگی، یا اللہ پاک اپنی رحمت سے وہ ہمیں نصیب فرما دیجئے، جن شرور سے پناہ مانگی ان شرور سے پناہ نصیب فرما دیجئے، اللہ پاک جو مانگا وہ بھی عطا کر دیجئے، جو مانگنا چاہیے تھا نہیں مانگ سکے وہ بھی عطا کر دیجئے۔ یا اللہ پاک کرم والا معاملہ فرما دیجئے۔ ربنا تقبل منا انک انت السمیع العلیم، وتب علینا انک انت التواب الرحیم۔ صلی اللہ تعالیٰ علی خیر خلقہ محمد وآلہ وصحابہ اجمعین، وبرحمتک یا ارحم الراحمین۔